मैं मतलब आज एक राय के मुताबिक 20 माह रमजान है और इस एतबार से 21 रमजान की शब है। चाहे 19 रमजान हो या 20 रमजान हो, दोनों सूरतों में मौला अमीरुल मोमिनीन अहले बैत अतहार अलैहिस्सलाम की इस अज़ीम शान हस्ती की शहादत की शबों में से एक शब करार पाती है। वो मौला अमीरुल मोमिनीन जिनकी ज़ाती ग्रामी से इस मकतब का तआरुफ है, हमें और आपको पूरी दुनिया के अंदर शियाए अली तबीर किया जाता है। वो अमीरुल मोमिनीन की ज़ात के जिसने पहले दिन से दीन इस्लाम की नुसरत फरमाई। इस्लाम का कोई महाज ऐसा नहीं था जिसके अंदर मौलाना अमीरुल मोमिनीन की कुर्बानियाँ और उनकी जानसारी शामिल ना हुई हो। दुनिया भर को इल्म के ऐसे अबवाब से आशना करवाया जिन तक बगैर मौलाना अमीरुल मोमिनीन के किसी की रसाई मुमकिन नहीं थी। मौलाना अमीरुल मोमिनीन की ज़ात के सामने अदाए एहतराम के लिए वक्त के इमाम के हुजूर उनकी जद्द अमजद की शहादत की तस्दीक पेश करने के लिए और इस दुआ के साथ कि इंशाअल्लाह खुदा इस दुनिया में हमें उनकी ज़ियारत और उस दुनिया में उनकी शफाअत से सरफराज फरमाए इंशाअल्लाह। दुरूद भेजिएगा मोहम्मद वाले और अमीरुल मोमिनीन की ज़ाती ग्रामी के हवाले से इतने मौजूद जेर बहस लाए जा सकते हैं और उनके ऊपर गुफ्तगू की जा सकती है कि हम कह सकते हैं कि अगर सैकड़ों साल लोग सिर्फ एक काम करें तो मौला अमीरुल मोमिनीन की ज़ात के हवाले से गुफ्तगू करें, सीखने की कोशिश करें, तो इस ज़ात के पहलू इतने ज़्यादा हैं, उनके इल्म के अबवाब इतने ज़्यादा हैं कि बिला शक व शुबा इंसानियत आजिज़ है कि उनकी शख्सियत का इहाता कर सके या उनकी शख्सियत के बारे में कमा हक़ो इल्म हासिल कर सके। हमारे और आपके सामने बात बहुत वाज़े है कि 1400 साल से उनके दोस्त भी और बदकिस्मती से उनके दुश्मन भी उनकी ज़ात को तहकीकात का निशाना बनाए हुए हैं। दोस्त इस एतबार से कि सीखना चाहते हैं, अपने मौला को पहचानना चाहते हैं, अपने मौला की ज़िंदगी से दर्ज हासिल करना चाहते हैं। दुश्मन इस एतबार से कि अपनी इस अबस कोशिश में मशगूल हैं कि शायद उनकी ज़ात के अंदर कोई मनफी पहलू निकले। लेकिन अल्हम्दुलिल्लाह रब्बिल आलमीन खुदावंद ने हमें वो अज़ीमुश्शान हस्ती नसीब फरमाई है कि अगर पूरी इंसानियत कोशिश करे कि मौला अमीरुल मोमिनीन की ज़ात से सीखे तो उनकी ज़ात में सिखाने के और अबवाब मौजूद हैं और नऊज़ बिल्लाह ताला अगर पूरी इंसानियत कोशिश करे कि उनकी ज़ात के ख़िलाफ़ कोई चीज़ निकाल के ले आए तो ये पूरी इंसानियत आजिज़ हो जाएगी। अज़ीमुश्शान हस्ती मौला अमीरुल मोमिनीन की, मैं इस एतबार से अमीरुल मोमिनीन की ज़ात के एक पहलू के ऊपर गुफ्तगू करना चाहूँगा और तरीकान कोशिश कर रहा होता हूँ कि हम सिर्फ नज़रियाती गुफ्तगू ना करें, कोई ऐसी गुफ्तगू हो जिससे हमें कुछ सीखने का मौका मिले, जिससे हमारी ज़िंदगी के अंदर कोई तब्दीली आने का इम्कान हो। तो इस एतबार से मौला अमीरुल मोमिनीन की ज़िंदगी से एक पहलू लेके चलेंगे और इंशाअल्लाह उससे सीखने की कोशिश करेंगे। एक बार फिर उनकी ज़ाते ग्रामी के हुज़ूर अदाए एहतराम के लिए दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। जब हम और आप दुनिया के अंदर किसी इंसान को देखते हैं तो वो इंसान कैसा ही क्यों ना हो, कुछ उसके दोस्त होते हैं और कुछ ऐसे लोग होते हैं जो उस इंसान का साथ नहीं देना चाहते। हर इंसान की ज़िंदगी के अंदर कुछ दोस्त होते हैं और कुछ दुश्मन भी होते हैं। मौला अमीरुल मोमिनीन की ज़िंदगी में दोस्त भी मौजूद हैं, ऐसे दोस्त मौजूद हैं जो उनकी एक एक बात के ऊपर जान देने को तैयार हैं और 1400 साल में इसे चला जारी है। और बदकिस्मती से मौला अमीरुल मोमिनीन के दुश्मन भी ऐसे दुश्मन मौजूद हैं जो उनके नाम से बोझ करने वाले हैं। हमें देखना पड़ेगा कि ये जो शख्सियत के अंदर एक अंसुर है कि कुछ लोग दोस्त होते हैं, कुछ लोग दुश्मन होते हैं, इसकी बुनियाद क्या होती है? और हमें अपने अपनी जिंदगी को किस तरह की जिंदगी बनाना है? अब हमारे पास एक फॉर्मूला, वो फॉर्मूला मौजूद है जो बहुत ज्यादा राइज है इंसानों के अंदर, और एक एतबार से इसको बहुत ज्यादा पसंद भी किया जाता है। और वो ये है कि मैं कोशिश करूं कि कोई मुझसे नाराज ना हो, हर एक को अपने आप से खुश करने की कोशिश करना, ये जिंदगी गुजारने का एक तरीका है। तो आपने इस तरीके की अच्छाइयों को यकीनन सुना होगा, लोग इसे पसंद करते हैं कि हम ऐसी जिंदगी गुजार रहे हैं कि कोई भी हमसे नाराज ना हो। अच्छा, ये जुमला सुनने के लिए अच्छा है, कहने के लिए भी अच्छा है कि भाई वो ऐसा आदमी है कोई उससे नाराज नहीं है, कोई उससे नाखुश नहीं है, वो सबको खुश कर लेता है। ये जुमला कहने के लिए बहुत अच्छा है, लेकिन अगर थोड़ा सा गहराई में चले जाएं, ऐसा होने के लिए कि सब उससे खुश हों, इंसान को हर किस्म के उसूल से हाथ धोना पड़ेगा। अगर कोई इंसान ऐसा इंसान हो जिसकी जिंदगी के अंदर कोई उसूल ना हो, कोई कायदा ना हो, कोई उसकी जिंदगी के अंदर स्टैंडर्ड ना हो, तो वो इंसान ऐसा इंसान बन सकता है कि हर इंसान उससे खुश हो जाए। भाई जब हम कहते हैं हर इंसान खुश हो, तो इसमें अच्छे भी शामिल हैं, बुरे भी शामिल हैं। एक इंसान अच्छा इंसान हो, उससे अच्छे इंसान खुश हो, ये बात समझ में आती है। एक इंसान अच्छा इंसान हो, उससे बुरे इंसान भी खुश हो, ये कैसे मुमकिन है? एक इंसान ऐसा इंसान है कि जो अच्छा है, अपनी जिंदगी के अंदर अच्छाई करता है, किसी के ऊपर जुल्म नहीं करता, किसी के साथ नाइंसाफी नहीं करता, ऐसा इंसान अगर हुआ तो क्या दुनिया के जालिम भी इससे खुश होंगे? नहीं, दुनिया के जालिम खुश नहीं होंगे। उसकी वजह यह है कि अगर मैं एक ऐसा इंसान हूं जो किसी पर जुल्म नहीं करता, किसी के साथ नाइंसाफी नहीं करता, तो एक और चैप्टर खुलेगा। ठीक है, मैं जुल्म नहीं करता, मैं इंसाफी नाइंसाफी नहीं करता, अगर किसी पर जुल्म हो उसका साथ देता हूं। अगर कोई ये कहे मैं ऐसा इंसान हूं जो किसी पर जुल्म नहीं करता, किसी के साथ नाइंसाफी नहीं करता, और अगर किसी पर जुल्म हो, किसी के साथ नाइंसाफी हो, मैं उसका साथ भी नहीं देता, हाँ इससे सब खुश होंगे, इससे सब खुश होंगे, क्योंकि ये खुद किसी पे जुल्म नहीं करेगा, लोग इससे खुश रहेंगे, और ये किसी मजलूम का साथ भी नहीं देगा, तो जालिम भी इससे खुश रहेंगे, जालिम भी खुश रहेंगे कि भाई ये आवाज ही नहीं उठाता, किसके खिलाफ बोलता ही नहीं है, हत्ता जालिम के खिलाफ नहीं बोलता। अगर ऐसा इंसान हो तो फिर इम्कान ये है कि सब उससे खुश होंगे, कोई मसला नहीं होगा। लेकिन अगर इसके मुकाबले में आपके और मेरी जिंदगी के अंदर थोड़ा सा भी कोई उसूल हुआ, थोड़ा सा भी कोई कायदा हुआ, कोई जाब्ता हुआ, और मैंने अपनी जिंदगी को किसी स्टैंडर्ड पे रखा है, फिर एक मुश्किल पेश आएगी। जैसे ही मैं उस स्टैंडर्ड की खातिर मैदान में उतरूंगा, तो उस मेयार के तोड़ने वाले मुझसे नाराज हो जाएंगे, कतअन ऐसा होगा, वो फिर मुझसे नाराज हो जाएंगे। फिर इसका मतलब ये है कि अगर मैं चाहता हूं मैं एक ऐसा इंसान बनूं जिससे सब खुश हों, तो फिर मुझे एक काम करना चाहिए, जिंदगी में कोई मेयार ना बनाऊं। अमीर मोमिन की जात ऐसी जात नहीं है। अमीर मोमिन की जात में जो एक बात हमें 1400 साल के फासले से भी समझ में आती है, वो क्या है? वो ये है कि बात बात का कोई सख्त मेयार बना हुआ है, कोई बहुत सख्त मेयार बना हुआ है। मैं एक दुनियावी सादा सी मिसाल से शुरू करूंगा और इसको आपकी खिदमत में अर्ज करूंगा, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। आप और मैं जो इस वक्त यहाँ मौजूद हैं और मैं आप लोगों के साथ गुफ्तगू करता हूँ, तो आप लोग इस बात का इकरार करते हैं कि जर्मनी के अंदर एक चीज जो बहुत तयशुदा है वो ये कि ये लोग मेयार के ऊपर कॉम्प्रोमाइज नहीं करते इनके स्टैंडर्ड्स। अगर मेयार पे कॉम्प्रोमाइज नहीं करते बहुत सारी मुश्किलात हो सकती हैं, लेकिन जिन चीजों पर जो स्टैंडर्ड बना लेते हैं उस पर कॉम्प्रोमाइज नहीं करते, तो मुझे एक बात समझ में आती है, काश हम इन लोगों को बता सकते कि हमारे मौला की जात किस किस्म की जात है, काश हम बता सकते। क्यों? आज की दुनिया में जिस इंसान के स्टैंडर्ड्स हों और वो अपने स्टैंडर्ड्स के ऊपर मुकाबला करे, खड़ा हो जाए अपने स्टैंडर्ड्स के ऊपर, दुनिया उसे इज्जत की नजर से देखती है। दुनिया उसूल पसंद इंसान को इज्जत की नजर से देखती है। जिस इंसान की जिंदगी में कोई कायदा है, कोई जाबिता है, उसूल है, चाहे बाज मेयारात को कबूल ना करें, कहेंगे भाई आपका ये स्टैंडर्ड हमें पसंद नहीं है, लेकिन स्टैंडर्ड होने को, मेयार होने को दुनिया पसंद करती है और इस बात को इज्जत की नजर से देखते हैं, कदर की नजर से देखते हैं कि भाई कम से कम इस आदमी की जिंदगी में कोई मेयार तो है। मुझे याद है एक दफा एक केस हुआ अमेरिका के अंदर, और एक मेयर था, वो कोई जमीन बेच रहा था। उसने बेचने में बोली मंगवाई तो मुसलमानों ने उस जगह की बोली लगा दी, कोई चर्च था किसी म्यूनिसपैलिटी टाइप का, मुसलमानों ने उसकी बोली लगा दी, मुसलमानों को चर्च बिकने लगा। जब मुसलमानों को चर्च बिकने लगा तो इलाके के वो लोग जो मुसलमानों के बारे में अच्छी राय नहीं रखते थे, वो लोग खड़े हो गए कि भाई हम तो नहीं बिकने देंगे। और वो बड़ा जनाब उन्होंने चीखम चिल्लाई की, वो मुसलमान जो थे वो भी सोचने लगे कि भाई हम इसको खरीद भी लेंगे तो ये जिंदगी हमारी चैन से नहीं गुजारने देंगे। तो वो मेयर के पास आया और मेयर से कहा कि भाई ऐसा है कि अगर आप मुनासिब समझें तो हम पीछे हटने को तैयार हैं। उसने कहा नहीं हरगिज नहीं, आपने जो कुछ किया है कानून के मुताबिक किया है, मैंने जो कुछ किया है कानून के मुताबिक किया है, ये लोग जो बातें कर रहे हैं ये गैर कानूनी हरकत है, ये गैर कानूनी हरकत कर रहे हैं। मैं आपका साथ दूंगा, मैं आपके लिए खड़ा रहूंगा, आप भी खड़े रहिए। इन्होंने थोड़ा बहुत मुकाबला किया, उन लोगों ने बहुत ज्यादा शोर मचाया तो मुसलमानों ने अपनी बिट वापस ले ली, कहा भाई ठीक है हम पीछे हट जाते। जब वो पीछे हट गए उस मेयर ने इस्तीफा दे दिया, कहा नहीं ये मुसलमानों के साथ गलत कर रहे हैं और मैं अपने हम मजहब लोगों के खिलाफ इस्तीफा दूंगा, ये लोग गलत कर रहे हैं। तो उस आदमी को अमेरिका की कुछ काउंसिल्स ने अवार्ड दिए कि भाई इस आदमी में इतनी ताकत है कि ये हक के खातिर इतनी कुर्बानी देने को तैयार है। आज की दुनिया ऐसी दुनिया है, ये जो मसनूई लीडर बनाए जाते हैं उन मसनूई लीडरों को भी इस तरह का उसूल पसंद बना के दिखाया जाता है। हमें पता है ये अंदर से उसूल पसंद नहीं है, खोखले हैं, लेकिन मीडिया और दूसरे प्रोपेगेंडा के जरिए से उन्हें उसूल पसंद दिखाया जाता है ताकि वो लीडर बन सकें, ताकि वो हीरो बन सकें। तो मैं कहता हूँ जिस दुनिया के अंदर जाली लोगों को मीडिया की प्रोपेगेंडा की ताकत के जरिए से उसूल पसंद दिखाकर हीरो बना देते हैं, काश हम बता सकते हमारे मौला की जात कौन सी जात थी, काश हम बता सकते। अच्छा ये जो मौला की जात उसूल पसंद जात थी, ये उसूल पसंद जात कुछ लोगों को नाराज करती है, ये कुछ लोगों को नाराज करती है। थोड़ा सा मैं जायजा लूं कि भाई किस तरह की उसूल पसंद जात थी, तो एक दो वाकयात मैं आपकी खिदमत में अर्ज करता हूँ। दुरूद भेजिएगा मोहम्मद व आल मोहम्मद। मौला की जात पे लोगों ने एतराजात भी बहुत किए, अब हम उन तमाम एतराजात के जवाब भी नहीं दे सकते, वक्त की भी महदूदियत है, इससे हमें शायद सीखने को भी कम मिले। तो सिर्फ एतराज में से एक एतराज ये है कि उनकी दौर खिलाफत के अंदर जंगें बहुत हुई, तीन बड़ी जंगें हो गई जिससे मुसलमान एक दूसरे के अंदर तकसीम का शिकार हो गए। इस सवाल के जवाब में भी बेहतर ये है कि हम थोड़ा सा सुना दें कि इमाम की जात उसूल की खातिर जंग कर रही थी, उसूल की खातिर जंग लड़ रही थी। मसलन ये जो पहली जंग हुई जंग जमल, जिसके अंदर एक तरफ से हजरत आयशा, तलहा और जुबैर और दूसरी तरफ से मौला अमीर मोमिनीन की हुकूमत, नहीं मालूम कितने दलाइल से साबित किया जा सकता है कि ये जो जंग मुखालिफों ने की नाइंसाफी के ऊपर मबनी थी। लेकिन बहरहाल जंग के एक फरीक जो अमीर मोमिनीन के सामने खड़े हुए उनमें जुबैर थे। ये जुबैर का खड़ा होना तारीखी एतबार से इंतहाई नादिर वाक़ है। क्यों? ये जुबैर वो जुबैर है जिन्होंने सारी जिंदगी अमीर मोमिनीन के साथ दोस्ती निभाई थी। और आइजो ये हमारे सीखने के लिए बहुत अच्छा पॉइंट है, जुबैर खानदानी तौर पर अमीर मोमिनीन के कजन है, फूफीजाद भाई है। अब ये खानदानी तौर पर अरब के अंदर इतना नजदीकी रिश्ता है कि इस रिश्ते की बुनियाद पर दूसरों से जंग की जा सकती है। जुबैर वो जुबैर हैं कि जो अमीर मोमिनीन के हमरा जंगों में रहते थे। जुबैर शुजात नहीं थे, इतने शुजात थे कि जब जुबैर मारे गए और उनकी शमशीर लेकर अमीर मोमिनीन के सामने लाए तो अमीर मोमिनीन जुबैर की शमशीर को हाथ में लेकर रोए और फरमाए ये शमशीर खुदा की राह में बहुत चली है। ये जुबैर की शख्सियत थी। जुबैर वो थे जिन्होंने तीसरे खलीफा की خلافت کے لیے جو کمیٹی تشکیل پائی تھی اس میں صرف ایک ووٹ امیر المومنین کو پڑا تھا، وہ زبیر کا ووٹ تھا، زبیر وہ زبیر تھے، ساری زندگی امیر المومنین کے ساتھ تھے، دین اسلام کے لیے شمشیر بھی چلائی، اللہ کے رسول کا بھی ساتھ دیا، ان تمام باتوں کے باوجود ایک جگہ کے اوپر آ کر امیر المومنین کے مخالف ہو گئے. وہ جگہ کون سی جگہ تھی؟ وہ جگہ ایسی جگہ تھی جو امیر المومنین کی اصول پسند طبیعت کی سب سے بڑی نشانی بنتی، اور انسانوں کے نفس کی کمزوری کیا بہت بڑا درس ہے. اب بتائیے یہ جو زبیر ہیں، یہ جو امیر المومنین کے اتنا ساتھ رہے ہیں، کیا یہ امیر المومنین کے چاہنے والے نہیں ہیں؟ کوئی امیر المومنین کا اتنا چاہنے والا ہو ایک موقع کے اوپر امتحان میں پڑے، اس امتحان میں کامیاب نہ ہو، حجت خدا کے خلاف شمشیر چلا دے، ہمارا اور آپ کا حساب کیا ہوگا اللہ جانتا ہے. ہمارے اور آپ کا حساب کیا ہوگا جب تک امتحان میں نہیں پڑے ہم چل رہے ہیں. امتحان کیا امتحان تھا؟ جب امیر المومنین کی خلافت ظاہریہ طے ہو گئی، امیر المومنین نے جتنے بھی نااہل حکمران تھے، گورنرز تھے، سب کو برطرف کر دیا، سب کو برطرف کر دیا. اب جب سب کو برطرف کر دیا تو طلحہ زبیر دونوں اس بات کا انتظار کر رہے تھے کہ کسی علاقے کی گورنرشپ ہمیں بھی ملے گی، یہ دونوں اس انتظار میں بیٹھے تھے. اب ان کو پتا تھا کہ اگر ایک دفعہ بھی امیر المومنین سے کہہ دیا تو معاملہ تو خراب ہو جائے گا، لیکن بہرحال ان کی ناراضگی کی خبریں امیر المومنین کو ملتی رہتی تھیں. آپ یہ مت تصور کیجیے گا کہ مولا امیر المومنین سارے کام معجزات کے ذریعے سے کر رہے تھے، ان کی طبیعت میں معجزات آسمان کے اوپر تھے، لیکن بہت سارے کام دنیاوی طریقوں کے حساب سے بھی وہ ایسے انجام دیتے تھے جس سے ہمیں سیکھنے کو ملے. امیر المومنین کے اپنے افراد ہوتے تھے جو ان کو خبر دیتے تھے. ایک خطبے میں فرماتے ہیں، اس طرح کا جملہ ارشاد فرمایا، اخبرنی عین لی، میری ایک آنکھ نے مجھے خبر دی ہے. کیا مطلب میری ایک آنکھ نے مجھے خبر دی ہے؟ یعنی میرے بندے نے مجھے بتایا ہے کہ فلاں علاقے میں یہ ہوا ہے. تو امیر المومنین کے افراد درمیان میں ہوتے تھے، لوگوں کو بتاتے تھے، اور ایک حاکم کے لیے بہت ضروری ہے کہ اس کو حقائق کی خبر ملے، ایسا نہ ہو کہ وہ اپنے حساب سے پتہ نہیں کہاں بیٹھا رہ جائے، اس کو پتہ ہی نہ چلے کہ دنیا میں کیا ہو رہا ہے. تو امیر المومنین کو پتا تھا کہ طلحہ اور زبیر مجھ سے ناراضگی کا اظہار کر رہا ہے. تو ایک موقع کے اوپر زبیر کو بلایا، کہا مجھے خبر ہے کہ تمہارے دل میں کیا گزر رہی ہے، تمہیں کیا پریشانی لاحق ہوئی بھی ہے، کل میرے پاس آؤ، میں نے تمہارے لیے ایک علاقے کا انتخاب کیا. اب یہ بڑے خوش ہوئے کہ بھائی چلو کم سے کم ایک گورنرشپ تو ملی مجھے بھی. ایک معاشرے کا دباؤ بھی تھا، پریشر بھی تھا. یقین فرمائیے بہت سارے بڑے لوگ اپنی وجہ سے غلطی نہیں کرتے، لوگوں کے دباؤ میں آ کے غلطی کر دیتے. ہمارے پاس روایت موجود ہے کہ آخری وقت میں لوگ اپنی وجہ سے نافرمانی نہیں کریں گے، بعض اوقات اپنے ماں باپ کی وجہ سے نافرمانی کر دیں گے، بیوی بچوں کی وجہ سے نافرمانی کر دیں گے، اور میرے خیال میں الٹا بھی ہوتا ہوگا کہ اپنے شوہر کی وجہ سے بیوی بچے نافرمانی کر دیں. تو ان کے اوپر دباؤ بھی تھا کہ بھئی تم تو علی کے اتنے نزدیک ہو، تمہیں کوئی علاقہ کیوں نہیں ملا؟ تو امام کے پاس اس طرح سے پہنچے، امام فرمایا کل آؤ میرے پاس، میں تمہارے لیے علاقے کا انتخاب کیا. اگلے دن گئے، امیر المومنین نے ایک پیپر ان کے ہاتھ میں تھمایا، ایک کاغذ ان کے ہاتھ میں تھمایا اور کہا کہ یہ فلاں علاقے کی گورنرشپ تم کو دیتا ہوں. انہوں نے جناب بڑے خوش ہو کر کاغذ لیا. اب امیر المومنین کی اصول پسند طبیعت دیکھیے گا، انہوں نے کاغذ ہاتھ میں لیا اور لیتے لیتے ایک جملہ کہا. جیسے ہی وہ جملہ کہا، امیر المومنین نے کاغذ واپس لے لیا، کہا نہیں اب نہیں. اچھا وہ جملہ کیا تھا؟ وہ جملہ یہ تھا، خدا آپ کو اس صلہ رحم پر جزا دے. بھائی اس دعا میں کیا خرابی ہے؟ آپ مجھے کچھ دیں اور میں آپ سے کہوں خدا آپ کو جزائے خیر دے، اس میں تو کوئی مشکل نہیں ہے. اگر وہ امیر المومنین سے کچھ لے رہے تھے اور انہوں نے کہا خدا آپ کو اس صلہ رحم کے اوپر جزائے خیر دے، اس میں کوئی خرابی نظر آتی ہے؟ ہاں، امیر المومنین کی اصول پسند طبیعت نے کہا کہ نہیں، اس کا مطلب ہے تم اہل نہیں ہو. کہا ہم نے تمہیں خلافت دینے کا ارادہ کیا تھا چونکہ تم خلافت گورنرشپ دینے کا ارادہ کیا چونکہ تم گورنرشپ کے اہل نظر آتے تھے. یہ جو تم نے جملہ کہا کہ صلہ رحم کے اوپر جزائے خیر دے، اس کا مطلب تم کیا سمجھ لو؟ ہم نے تمہیں رشتہ دار ہونے کی وجہ سے یہ گورنرشپ دی. فوراً پیپر واپس لے لیا، کہا نہیں اب تم اہل نہیں اس کے. اب آپ ذرا تصور فرمائیے، اپنے دل پہ ہاتھ رکھ کے پوچھے گا کہ اگر آپ کے اور میرے ساتھ یہ ہوا ہوتا تو میں اور آپ امیر المومنین سے کیا کہہ رہے ہوتے؟ کہ مولا اگر ایک جملہ غلطی سے زبان سے نکل گیا تو چلو جملہ واپس لیتا ہوں. जुमला वापस लेता हूँ, अमीर मामले फरमाया नहीं तुम अहल नहीं हो। क्यों अहल नहीं हो? हुकूमत का मामला रिश्तेदारियों से नहीं निपटता, हुकूमत का मामला अहलियत से होता है। अगर तुम गवर्नरशिप के अहल हो तो तुम्हें गवर्नरशिप मिलनी चाहिए, अहल नहीं हो रिश्तेदार होने की बुनियाद पर नहीं मिलेगी। और अगर तुम ये जुमला कह रहे हो तो इसका मतलब यह है कि तुम गवर्नर बनकर रिश्तेदारी दिखाओगे, तुम मुझसे तवक्को करोगे कि मैं रिश्तेदार होने के नाते तुम्हारी बस गलतियों को नजरअंदाज करूं, और तुम्हारे सामने जब कुछ लोग आएंगे कि तुम उनके साथ रिश्तेदारियां दिखाओगे और नाइंसाफी करोगे। इस जुमले के ऊपर अमीर मोमिनीन ने उस गवर्नरशिप का पेपर वापस ले लिया और ये बाहर निकले और मौला अमीर मोमिनीन के मुखालिफ हो गए। ऐजाने मोहतरम, इस एक वाक्य से हम दो चीजें सीख सकते हैं। एक, मौला अमीर मोमिनीन की उसूल पसंद तबीयत, भाई ये मैं आपकी खिदमत में अर्ज करता चलूं, ये उसूल पसंद तबीयत आज तक उसूल पसंद लोगों के लिए मुसीबत बनती है, ये मुसीबत बनती है। इस उसूल पसंद तबीयत के मुकाबले में कैसा इंसान होता है जिसको हम उर्दू जबान में सियासतदान कहते हैं, इस उसूल पसंद तबीयत के मुकाबले में जो इंसान होता है उसको हम उर्दू जबान में क्या कहते हैं, ये बड़ा सियासतदान है। सियासतदान का मतलब क्या है? अलबत्ता सियासतदान बुरा लफ्ज नहीं होना चाहिए था, लेकिन उर्दू जबान में बहुत बुरा लफ्ज हो गया है। सियासतदान का मतलब ये होगा कि इसका कोई उसूल नहीं है, इसका कोई कायदा नहीं है, ये जब इसकी कोई मसलहत आई उस काम पे तैयार हो जाएगा। जैसे हमारे यहाँ दो पार्टी एक दूसरे से लड़ती रहती हैं, दो लीडर एक दूसरे के खिलाफ खूब कीचड़ उछालते रहते हैं, फिर जब दोनों की गोटियां कहीं फंस जाती हैं तो वो जुमला एक लिखा हुआ आता है अखबारों में कि फला और फला ने मुलाकात की और गले लगते ही सारे गले शिकीले शिकवे दूर हो गए। कोई गिले शिकवे दूर नहीं होते, दिलों में बोझ लेकर एक दूसरे के नजदीक चले जाते हैं, कोई गिले शिकवे दूर नहीं होते, मक्कारी दिखा रहे होते हैं, मुनाफ़क़त दिखा रहे होते हैं। अमीर मोमिनीन की ज़ात में उसूल पसंद है। और ये भी मैं आपकी खिदमत में अर्ज करता चलूँ अज़ीज़ान मोहतरम, अलबत्ता दोनों एंड्स का, दोनों क्यों का हमें ख्याल रखना पड़ेगा, ऐसा ना हो कि मैं इतना रिजिड हो जाऊं, इतना सख्त हो जाऊं कि इंसानों की कमजोरियों को रियलाइज ना करूं, इंसानों की कमजोरियों को कबूल ना कर पाऊं। जहां तक मेरी जिंदगी का ताल्लुक है, मुझे लोगों की कमजोरियों को कबूल करना होगा। ये नहीं हो सकता कि मुझे फरिश्ते मिलेंगे, मैं खुद फरिश्ता नहीं हूं। लेकिन जहां तक उसूल की बात आएगी, उसूल के मौके के ऊपर कुछ नाराजगियों को कबूल करना पड़ता है। ये मुझे और आपको अपनी जिंदगी में लेके चलना होता है और इसके दरमियान एक बैलेंस करना होता है। ये बहुत सख्त काम है, दुनिया के शायद सख्त तरीन कामों में से एक काम, इस दो पहलुओं को लेके साथ चलना। एक, आपको अपनी जिंदगी में उसूल पसंद होना है, आपने बेउसूल जिंदगी नहीं गुजारनी। दूसरा, इसका मतलब यह नहीं है कि आपकी नरम तबीयत ही खत्म हो जाए, नरम खोई खत्म हो जाए। और इसका बेहतरीन नमूना जो हमारे पास मिलता है वो मौला अमीर मोमिनीन की ज़ात मुकद्दस में मिलता है। एक बार फिर उनके लिए दुरूद भेजेगा मोहम्मद अब इसके मुकाबले में, यानी अगर हम इस मामले को हल करने की कोशिश करें तो क्या होना चाहिए? हमारी जिंदगियों में कुछ उसूल होने चाहिए, उन उसूलों के तहत हमें जिंदगी गुजारनी चाहिए। उन उसूलों के ऊपर अगर शख्सी मफादात का मामला हो तो हम कुर्बानी भी दे देंगे, हाँ, इनके साथ साथ हमें दूसरे इंसानों की कमजोरियों को और उनके मामलात को अपनी नजर में रखना होगा। मिसाल के तौर पर आपकी खिदमत में अर्ज करूंगा, एक बार फिर दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। सादा से एक मामला है और मैं उसको पहली दूसरी मजलिस में भी शायद आपकी खिदमत में अर्ज किया था, मुझे कि हम जब इंसानों से मिले तो हमारे अंदर बाहर एक होना चाहिए या दो होने चाहिए। तो मैंने आपकी खिदमत में अर्ज किया था कि भाई आप जब किसी से मिले आपके अंदर और बाहर को एक होना चाहिए, अच्छा, जब अंदर बाहर को एक होना चाहिए तो फिर एक बहुत बड़ी मुश्किल पेश आती है। वो क्या पेश आती है? फर्ज करें आपने मेरी जात से एक गुनाह देखा है, आपने मेरे लिए मेरी जात से एक गुनाह देखा है। अब आप मेरे सामने खड़े हैं, जैसे आप मुझे देखेंगे और आपको अंदर और बाहर एक रखना है, तो क्या आप मुझसे कहें तुम वही आदमी हो जिसका गुनाह मैंने देखा है एक दफा? या आप ये करेंगे कि उस गुनाह को तो जहन में रखेंगे और ऊपर ऊपर से मुस्कुरा कर मिलेंगे और अंदर से कह रहे आदमी बहुत गुनाहगार है, क्या करेंगे आप? जिस मुश्किल को हल करना है इस मुश्किल को कैसे हल करेंगे, इस मुश्किल को हल करेंगे अफो दरगुजर के जरिए। वो किस तरीके से? वो इस तरीके से कि मैं सोचूंगा इस आदमी का एक गुनाह मैंने देखा है, मेरे कितने गुनाह खुदा ने देखे, मेरे कितने खुदा ने देखे, हजारों लाखों देखे। वो जब खुदा मेरे गुनाहों को देखता है तो क्या जब भी मैं उससे कहता हूं या अल्लाह, वो मुझसे कहता है ए गुनाहगार? नहीं। हसन कुरान करीम की लतीफ तरीन ताबीरात, नाजुक तरीन ताबीरात और कलेमात उस वक्त आते हैं जब खुदा अपने गुनाहगारों को खिताब करता है। कमाल की ताबीरात उस वक्त आती हैं जब खुदा अपने गुनाहगार बंदों से बात करने की कोशिश करता है। उस मौके के ऊपर खुदा इतना लतीफ होता है, इतना लतीफ होता है जैसे लगता है खुदा के अंदर सिवाय लताफत के कोई गुनाह की सजा अजाब है ही नहीं। असला किसके सामने खड़ा होता है? जब ऐसे के सामने खड़ा होता है जो ये कहने को तैयार हो खुदा मैंने गलत किया। हम लोगों को अपनी जिंदगी के अंदर इस मौजू को साथ लेके चलना होता है, एक उसूल पसंद जिंदगी और एक अफो दरगुजर पे मुश्तमिल जिंदगी। और ये मैं आपकी खिदमत में अर्ज करता चलूं, अगर आपकी जिंदगी में इन दोनों का बैलेंस नहीं हुआ, मसलन अगर किसी इंसान की जिंदगी में उसूल नहीं हुआ, तो ये समझ लीजिए इस इंसान की जिंदगी कतअन अच्छाई से दूर रहेगी, इसमें कोई खैर नहीं आएगी। क्यों? ये जालिम के मुकाबले में बोल ही नहीं पाएगा, ये हर जुल्म के मुकाबले में खामोशी इख्तियार करेगा, मौला की जात ऐसी नहीं थी। और ये चैप्टर मैं दूसरी दफा आपके सामने लाया हूं, मतलब मेरे जैसे इंसान के नजदीक ये बात तय शुदा है और आप सब और मैं और आप सब अच्छी तरह जानते हैं अमीर मोमिनीन की जात को देखते हुए, अगर उनके सामने कोई जालिम शख्स आया अमीर मोमिनीन हो ही नहीं सकता कि खामोशी इख्तियार कर। वो खुद अपने दो फर्जंद को नसीहत फरमाते हैं, बेटा कूना लिज़ालिम खस्मन वलिल मज़लूम औना, जालिम के दुश्मन बन जाओ मजलूम के मददगार। और पहला जो जुमला है वो बहुत अजीब है, मसलन फरमाया कूना लिज़ालिम खस्मन, जालिम के दुश्मन बन जाओ, कोई न्यूट्रलिज्म की गुंजाइश नहीं है। मसलन कोई एक आदमी कहता ना कि ना हमें इससे लेना ना उससे लेना, नहीं ऐसी कोई दास्तान नहीं। अमीर मोमिनीन फरमाते हैं बेटा अगर जालिम है तो मत कहना इससे मेरा कोई ताल्लुक नहीं है, नहीं ताल्लुक है, दुश्मनी का ताल्लुक है, मैं इससे दुश्मनी करूंगा। और अगर मजलूम हो तो मत कहना मेरा इससे कोई ताल्लुक नहीं है, नहीं तुम्हारा ताल्लुक है, मजलूम की तुम दोस्त बनोगे। मैं इस पे बड़ी जिंदगी में अजीब गरीब चीजें देख चुका हूं और सुन चुका हूं, मैं क्या अर्ज करूं, वक्त इंतहाई महदूद है यहाँ पे। बस पहली बात, अगर इंसान को ऐसा इंसान हुआ जिसके अंदर उसूल नहीं हुआ, ये इंसान कभी भी अमीर मोमिनीन के नजदीक नहीं आ पाएगा। उसूल पसंद इंसान गलत के ऊपर रद्दअमल भी दिखाएगा, जालिम के मुकाबले में स्टैंड भी करेगा, मुकावमत भी करेगा, मजलूम का साथ देने की कोशिश भी करेगा, इसके ऊपर कुर्बानियां भी लेगा। लेकिन दूसरी तरफ से अगर अफो दरगुजर नहीं हुआ, अफो दरगुजर नहीं हुआ, इस आदमी की जिंदगी कांटों से भर जाएगी, कांटों से भर जाएगी। और मुझे याद है एक दफा एक इंतहाई गरानकदर आलिम के पास मैं हाजिर था, तो उन्होंने मुझसे कहा कि मैं तुमको एक नुस्खा बताऊं तुम्हारी जिंदगी अच्छी गुजरेगी। फरमाई मैं खुद चाहूंगा मेरी जिंदगी अच्छी गुजरे, तो उन्होंने ये रिवायत सुनाई, फरमाया अल आयश कुल अल आयश, जिंदगी बेहतरीन जिंदगी सुलसुहु अत्तदबीर, वन थर्ड क्या है, एक तिहाई प्लानिंग करो, प्लानिंग करो। जिंदगी बेउसूली के साथ नहीं गुजरनी चाहिए, मनसूबाबंदी होनी चाहिए, क्या करना है क्या नहीं करना है, किस तरफ जाना है, किस तरफ से बचना है, मेरा हदफ क्या है, एक साल में क्या करूंगा, छह महीने में क्या करूंगा, प्लानिंग करो। सुलसुहु अत्तदबीर, अच्छी जिंदगी का एक तिहाई, वन थर्ड, 33% जिसको हम लोग कहते हैं प्लानिंग, टू थर्ड क्या है, सुलसा हो अत्तगाफुल, टू थर्ड, दो तिहाई क्या है, लोगों की गलतियों को नजरअंदाज करो। अगर तुम्हारे अंदर ये क्वालिटी आ गई, मुझसे कहा अगर तुम्हारे अंदर ये क्वालिटी आई कि तुम प्लानिंग भी करो और नजरअंदाज करना भी सीखो, तुम्हारी जिंदगी आसान। और देखिए अभी आज शायद इतना मुनासिब वक्त ना इसको कहने का, लेकिन चूंकि गुफ्तगू यहाँ तक आ गई है, ये जो मियां बीवी के ताल्लुकात में मुश्किलात आती हैं, इनमें से बहुत सारी मुश्किलात इसकी वजह से आती हैं। नंबर एक, या तो प्लानिंग नहीं होती, कोई चीज तय नहीं हुई, हादसे में सब कुछ चल रहा है, हादसे में चलते चलते आखिर में हादसा ही हो जाता है। या तो प्लानिंग नहीं होती या इतनी प्लानिंग होती है जिसमें कोई किसी से नजरअंदाज करने को तैयार नहीं होता। पाकिस्तान, हिंदुस्तान, अफगानिस्तान में प्लानिंग नहीं है और मगरबी दुनिया के अंदर अफोधर गुजर नहीं है, दोनों के साथ मुश्किल है। और जिंदगी का तकाजा क्या है? जिंदगी का तकाजा 1/3 क्या है? प्लानिंग करो, 2/3 क्या है? एक दूसरे की गलतियों को नजरअंदाज करना सीखो। मिसाल के तौर पर फर्ज फरमाइए, आप खड़े हैं, मैं हाजिर हुआ, मेरे जहन में नहीं आया कि मैं इनसे मिल रहा हूं, मुझे सलाम करना है। फर्ज करें मैं 4 लोगों के सामने देखते हुए गुजर गया। अच्छा, अगर अगर ऐसा हुआ, फर्ज करें मैं अपनी तरफ रख लेता हूँ, मेरे साथ हुआ, अब मैंने अपने जहन में सोचना शुरू किया, ये जो इसने सलाम नहीं किया ना, ये मेरे खिलाफ कोई साजिश कर रहा होगा, ये मेरे लिए कोई मंसूबा बना रहा होगा, ये मेरे मुझे इंसल्ट करने के लिए इसने सलाम नहीं किया। अरे भाई, सादा सा एक कानून है, अहले बैत कह रहे हैं नजरअंदाज करो, तगाफुल दिखाओ, यहां पर जानते हो तुम, जानते बूझते गुजर जाओ, छोड़ दो इसको, क्यों इतने हसास बनोगे, तुम्हारी जिंदगी तबाह हो जाएगी। ये जो मैं अभी तक जो अपनी बात से समझ पा रहा हूँ, इस्लाम के उसूलों को देखते हुए समझ पा रहा हूँ, ये जो जिंदगी अच्छी नहीं गुजर रही आज के जमाने में, उसकी बहुत बड़ी एक वजह ये नजरअंदाज करना छोड़ दिया हमने। अलबत्ता मैं फिर अर्ज करूंगा, नजरअंदाज करने का मतलब ये नहीं कि मैं बेउसूल जिंदगी गुजारूंगा, नहीं, मैं तो बाउसूल जिंदगी गुजारना चाहता हूँ, मेरे अंदर उसूल होना चाहिए, हिसाब किताब होना चाहिए, लेकिन इंसानों के लिए अफुदर गुजर गया। मौला अमीर मोमिन की जात में ये जो दो पहलू है ना, ये कमाल के पहलू, और इसको शहीद मुतहरी ने पता नहीं कितने साल पहले किताब में बयान किया था, जाज़िबा और दाफिया के नाम से, कि एक अमीर मोमिन की शख्सियत में अट्रैक्शन है, जाज़िबा है, वो खींच देते हैं लोगों को अपनी तरफ। कितने 100 साल गुजर गए और दुनिया से लोग फिल्टर होकर अमीर मोमिन से लग रहे हैं, मुतसिल हो। एक अमीर मोमिन की शख्सियत में जाज़िबा है जो लोगों को खींच लेता है, और एक अमीर मोमिन की शख्सियत में दाफिया भी है, लोगों को धकेल देता है। किसको धकेल देता है? जुबैर जैसों को धकेल देता है। एक जज्ब है जो सलमान फारसी को, अबू जर गफारी को, मैसम तम्मार को, सबको, मारे यासिर को जज्ब कर लेता है, खींच लेता है अपनी तरफ। ये लोग जान देने को तैयार होते हैं, सब कुछ देने को तैयार होते हैं अमीर मोमिन के नाम पर। और एक दाफा है जो बेउसूल लोगों को दूर भगा देता है। और ये मैं आपकी खिदमत में अर्ज करूं, शायद हम लोग अभी इम्तिहान में ना पढ़े, शायद अभी हम इम्तिहान में ना पढ़े, और जो लोग उनके फर्जंद के जहूर का इंतजार कर रहे हैं, उनको ये बात जरूर जहन में रखनी पड़ेगी कि उनके फर्जंद के अंदर भी एक जाज़िबा होगा, एक दाफिया होगा, उनकी शख्सियत में भी एक जाज़िबा होगा और एक दाफिया होगा। तो उस जाज़िबे के लिए तैयार रहें और उस दाफिए से दूर भागने की कोशिश करें कि ऐसा ना हो हम लोगों की शख्सियत ऐसी हो कि उसके अंदर इमाम को कबूल करने की सलाहियत ना रहे, ना औज़ुबिल्लाह ताला, इसको अपने जहन में रखें। अलबत्ता एक बात मुझे समझ में आती है, अगर खुदा तआला ने हमारे दिलों को इस तरह से रखा है कि हम उनकी मोहब्बत में आंसू बहाने को तैयार हैं, उनकी याद में दिल का गम उठाने को तैयार हैं, उम्मीद कभी इस बात की है कि हम उनकी शख्सियतों के सामने सर झुका लेंगे इंशाअल्लाह। और परवरदिगार आलम ने हम लोगों को ऐसा रखा है। अभी कितनी दफा ऐसा होता है, मैं कहीं पे गौर कर रहा होता हूं, पता नहीं कितनी दफा इसका तजुर्बा कर चुका हूं, मुझे देखता हूं कि हम कहीं किसी माशरे के अंदर होते हैं, लोग किसी बात को सुन रहे होते हैं, अचानक कहीं पर बीबी सैयदा सलामुल्लाह अलैहा का तस्करा है। मैं देखता हूं अभी ना हमने कोई मसाइब का जुमला कहा, ना हमने गम की कोई बात कही, लेकिन उन दीदी का नाम सुनते ही लोगों के जहनों के ऊपर कुछ असरात आना शुरू हो जाते हैं। ये उनकी शख्सियत का कमाल है। और अजीजो, जिन इमाम के नाम पर मैं और आप यहाँ बैठे हुए हैं, इस इमाम ने क्या क्या गम नहीं उठाए, हम नहीं पहचान सकते अपने मौला की जात को। हम लोग इतने नाकिस हैं कि हम कतअन अमीर मोमिनीन की जात को समझ भी नहीं पाएंगे, लेकिन जो मुसीबतें मौला अमीर मोमिनीन ने उठाई हैं, उन मुसीबतों की शबाहत को देखते हुए हमें समझ में आता है कि उनकी जात ने क्या कुछ झेला। अगर कोई हमसे पूछे ہم سے کہے ملام المومنین جو مصیبتیں اٹھائیں وہ کون سی ہیں، تو میں قسم کھا کے کہوں گا کہ جنگ بدر میں جانا امیر المومنین کے لیے کوئی مصیبت نہیں تھی، جنگ خندق کے اندر پہلوانوں سے لڑنا یہ امیر المومنین کے لیے کوئی مصیبت نہیں تھی، جنگوں میں جاتے تھے شمشیر چلاتے تھے پہلوانوں سے لڑتے تھے یہ کوئی مشکل کام نہیں تھا، ان کے لیے نہیں تھا، ان کے لیے مصیبت نہیں تھی، راتوں کو نکلتے تھے یتیموں کا ساتھ دیتے تھے بیواؤں کا ساتھ دیتے تھے، سخت بات تھی لیکن ان کے لیے مصیبت نہیں تھی، اور مولا کتنے رعوف تھے، کتنے رعوف تھے، اللہ اکبر۔ ایک دوپہر کے موقع کے اوپر انتہائی سخت سرگرمی میں مدینے کا ایک بندہ، وہ روایت کہتا ہے مدینے میں اتنی سخت گرمی پڑ رہی تھی کوئی گھر سے باہر نہیں نکل رہا تھا، کہنے لگا میں نے دیکھا کہ میرے مولا انتہائی سخت گرمی میں گلیوں کے اندر چل رہے ہیں، میں پیچھے پیچھے چلنے لگا، انہوں نے آواز دی مجھے بلا لیا، کہنے لگا میں نے اپنے مولا سے کہا مولا میں نے سوچا آپ اکیلے چل رہے ہیں، خدا نہ کرے کوئی دشمن کہیں آپ کے اوپر خست نہ کر دے، آپ گلیوں میں چل کیوں رہے ہیں اس موقع کے اوپر اتنی سخت گرمی کے اندر؟ فرمایا شاید کوئی مصیبت کا مارا ہو تو گلیوں سے کوئی نہیں ملے گا، میں بھی گلیوں میں چلوں تاکہ اگر کوئی مصیبت کا مارا ہو کہیں ایسا نہ ہو کہ کوئی مدد کو نہ پہنچے، مجھے پائے گا، اپنے درمیان دیکھے گا، مجھے مدد کے لیے پکار لے گا۔ کبھی کوئی انسان امیر المومنین کے سامنے آیا اس کو اپنی کوئی مشکل کہنی تھی، حیا کے مارے شرم کے مارے کہہ نہیں پا رہا تھا، امیر المومنین نے دیکھا کہ یہ آدمی شرم و حیا کے مارے کہہ نہیں پا رہا تو لوگوں سے کہا تم لوگ دور چلے جاؤ، تم لوگ محفل سے دور چلے جاؤ، جب وہ اکیلا رہ گیا تو اس سے کہا کہ دیکھو مجھے پتا ہے تمہاری کوئی ضرورت ہے، یہ مولا نے ہمیں سکھانے کے لیے کیا، ورنہ علم و لدنی کے مالک تھے وہ، کہا مجھے پتا ہے تمہاری کوئی ضرورت ہے، میں نے ان سب کو دور بھیج دیا ہے، اپنی ضرورت مجھے بیان کرو، وہ آدمی شرم و حیا کے مارے ابھی بھی نہیں کہتا، نہیں کہتا تو مولا امیر المومنین زمین کے اوپر ہاتھ پھیرتے ہیں، زمین کو صاف کرتے ہیں، کہتے ہیں اگر تم سے نہیں کہا جا رہا نا زمین کے اوپر لکھ دو، اپنی مشکل لکھ دو میں پوری کروں گا، یہ سب ہمیں سکھانے کے لیے، یہ مولا کی رعوف طبیعت۔ لیکن عزیزان محترم میں جو آپ کی خدمت میں عرض کروں گا ان میں سے کوئی مولا کے لیے مصیبت نہیں تھی، یہ مولا کے لیے مصیبت نہیں تھی، وہ سوکھی روٹی کو زانوں سے توڑ کر کھانے والے تھے، یہ مصیبت نہیں تھی، بی بی ام کلثوم کے گھر پر تھے، بی بی ام کلثوم نے دسترخوان کے اوپر نمک روٹی اور دودھ رکھا تو ام کلثوم سے کہا کہ بیٹا کیا تم نے کبھی دیکھا تمہارے باپ نے اتنا کھانا ایک ساتھ کھایا ہو، کبھی تم نے دیکھا، ایک کھانے کو اٹھاؤ یہاں سے، وہ اس قسم کے تھے لیکن کوئی مشکل نہیں تھی ان کے لیے، ان کے لیے مصیبت کون سی تھی؟ عزیز الشاب شہادت امیر المومنین ہے، نہیں معلوم امیر المومنین کے گھرانے پہ اس وقت کیا گزر رہی، کاش ہم لوگ اپنے چشمے تصور میں سوچ سکتے ہوتے، نہیں معلوم بی بی زینب ام کلثوم کتنا گریا کر رہے ہوں، کون سی چیز مصیبت تھی مولا امیر المومنین کے لیے؟ ایک راوی بیان کرتا ہے کہتے ہیں مولا امیر المومنین ایک جگہ سے گزر رہے تھے، کچھ لوگ زمین کے اوپر بیٹھے ہوئے تھے، امیر المومنین کو بلایا کہا ابو الحسن آپ ہمارے ساتھ شامل ہو جائیے، مولا تشریف لے آئے، کہا کیا گفتگو ہے؟ کہا مولا ہم ایک دوسرے کے ساتھ گفتگو کر رہے ہیں، انسان کی زندگی میں سختی کسے کہتے ہیں، مصیبت کسے کہتے ہیں؟ ایک آدمی نے کہا کہ دیکھو بھائی کسی کے سے پیسہ مانگنا پڑ جائے یہ بڑی مصیبت کی بات ہے، تمہارے ہاتھ میں کچھ نہ ہو تمہیں کوئی مصیبت آ جائے کسی کے سامنے ہاتھ پھیلانا پڑے یہ بہت مصیبت کی بات ہے، دوسرے نے سنا اور کہا کہ نہیں یہ مصیبت کم ہے، اگر تم کسی دشمن سے لڑنے جاؤ کوئی تمہارا ساتھ نہ دے یہ بہت بڑی مصیبت ہے۔ جب انہوں نے اپنی اپنی مشکلات بتا دی تو مولا امیر المومنین سے کہا کہ ابو الحسن آپ بتائیے کس چیز کو مشکل کہتے ہیں؟ عزیزو عجیب ہے یہ معاملہ، آج 1400 سال کے بعد آپ ہزاروں کلومیٹر دور مولا امیر المومنین کی یاد میں ان کی محبت میں یہاں بیٹھے ہوئے ہیں، قابل تصور نہیں تھا یہ 1400 سال پہلے کا، سوچے مولا امیر المومنین کا نام اتنا چھپایا جا رہا تھا قابل تصور نہیں تھا، معجزہ ہے کہ آپ یہاں پر بیٹھے ہوئے ہیں، معجزہ ہے امیر المومنین کا. مولا امیر المومنین نے ادھر ادھر دیکھا کہ کوئی اجنبی نہ سن رہا ہو, کوئی نااہل نہ سن رہا ہو, اور اس کے بعد لوگوں کو ایک عجیب جواب دیا, کہا کوئی تمہاری زوجہ کو مارے اور تم کچھ نہ کر سکو, یہ مصیبت ہے. فرمایا جنگ مصیبت نہیں ہے, غربت مصیبت نہیں ہے, میدانوں کے اندر شمشیر چلانا مصیبت نہیں ہے, گلیوں کوچوں کے اندر پھرنا مصیبت نہیں ہے. مصیبت کیا ہے؟ کوئی تمہارے گھر کے اندر گھسا ہے, کوئی تمہاری زوجہ کو تماشا مارے اور تم کچھ نہ کر سکو. اور اب میں اپنے جملے سے عرض کروں گا, کوئی تمہاری زوجہ کو مارے جو بنت رسول اللہ ہو, جو حسن حسین کی ماں ہو, اور جب کوئی تمہاری زوجہ کو مارے, کوئی فاطمہ زہرا کو مارے, تو زینب ام کلثوم بیچاری دیکھ رہی ہو کہ ہم پہ کون سا وقت آیا ہے کہ ہمارا نانا دین کا مالک ہے اور ہمارے گھر کے اوپر حملہ ہوا ہے اور ہمارا باپ کچھ نہیں کر پا رہا. یہ امیر المومنین کی مصیبت تھی. اللہ اکبر, مولا امیر المومنین نے وہ جملہ نہیں کہا جس کے اوپر فاطمہ زہرا نے فریاد کی تھی. وہ کون سا لمحہ تھا؟ وہ جب علی کے گلے میں رسی بندھی تھی اور مدینے کی گلیوں میں گھسیٹے گئے تھے. نہیں کہا مصیبت وہ ہے کہ تمہارے گلے میں رسی بندی ہو اور تمہیں گلیوں کے اندر گھسیٹا جائے. اپنی مصیبت کا تذکرہ نہیں کیا, فاطمہ زہرا کی مصیبت کا تذکرہ کیا. کہا کوئی تمہاری زوجہ کو تماشا مارے اور تم کچھ نہ کر سکو. اور یہ علی کی مصیبت ہے. عزیز علی کی تنہائی کتنی تھی, ارے رات کو صحراؤں کے اندر جا کر خطاب فرمایا کرتے تھے, کبھی بی بی سیدہ کی قبر پر چلے جایا کرتے تھے, جا کے نعا پڑھا کرتے تھے کہ بنت رسول اللہ آپ مجھے چھوڑ کر چلے گئے. اللہ اکبر. عزیزو, چونکہ مصائب کی شب ہے, دو جملے مصائب کی اور اضافہ کروں آپ کی خدمت میں. مولا امیر المومنین کو جب ضربت لگی نا, امام حسن مصطفیٰ نے امام کا سر اپنے زانوں کے اوپر رکھ لیا. امام امیر المومنین کا سر امام مصطفیٰ نے اپنے زانوں کے اوپر رکھا. تھوڑی دیر کے لیے گویا امیر المومنین کی آنکھیں بند ہو گئی. اب جو آنکھ کھلی تو عجیب منظر تھا. امام حسن کی آنکھ سے آنسو نکلا, امیر المومنین کے چہرے کے اوپر گرا. امیر المومنین نے آنکھیں کھولی, امام حسن کو دیکھا کہ بیٹا رو رہا ہے. تو امام حسن نے کہا, بیٹا حسن رو نہیں, تم مت رو, تم میرے حالت پہ مت رونا. میرے ساتھ تو وہ لوگ ہیں جو میں بتاؤں گا نہیں تمہیں, کہ میرے ساتھ تو سب کچھ اچھا ہے, تم مت رو میرا بیٹا. ایک موقع کے اوپر تو امام حسن کو چپ کروایا. پھر ایک اور موقع آیا, ایک اور موقع آیا جب امام حسین روتے ہوئے امیر المومنین کے سامنے آئے. امام حسین کو روتے دیکھا نا, تو ان سے بھی یہی کہا, کہا میرا بیٹا حسین تم مت رو. گویا کہہ رہے ہو حسین جب تم روتے ہو نا تو فاطمہ رونے لگتی ہے, اللہ کے رسول رونے لگتے ہیں, بیٹا حسین تم مت رو. تو امام حسن کو بھی کہا کہ تم مت رو, امام حسین کو بھی کہا تم مت رو. لیکن جب اپنے گھر کے اندر گئے تو بی بی زینب رونا شروع کر دیا, ام کلثوم نے رونا شروع کر دیا. جب حسن حسین کو دیکھا تھا تو امیر المومنین نے اپنا دل مضبوط کیا اور کہا حسن مت رو, حسین مت رو. لیکن جب فاطمہ کی بیٹیوں کو روتا دیکھا, علی کا دل بھی بھر آیا, خود بھی ہاں ہائے کر کے رونا شروع کر دیا. میں کہوں گا مولا, آج آپ نے زینب ام کلثوم کو روتا دیکھا تو آپ کا دل بھی بھر گیا. ارے نہیں ہوئے آپ عاشور کے دن جب یہی زینب تلے زینب یہاں پہ کھڑی اپنے بھائی کو سوا ہوتا دیکھ رہی. اللہ اکبر. شاب غریبہ کا دن گزرا, علی بی بی زینب کے سامنے آئے, بی بی زینب نے ایک ہی جملہ کہا, ارے بابا بڑی دیر کر دی آتے آتے, میرا بھائی ذبح ہو گیا.
لعنت اللہ علی القوم الظالمین وسل علم الذین ظلموا ایام القلب ینقلبون. بات میں حسین
نظر محترم, آج ایک رائے کے مطابق 20 ماہ رمضان ہے اور اس اعتبار سے 21 رمضان کی شب ہے. چاہے 19 رمضان ہو या 20 रमजान हो, दोनों सूरतों में मौला अमीरुल मोमिनीन अलैहिस्सलाम की इस अजीम शान हस्ती की शहादत की शबों में से एक शब करार पाती है। वो मौला अमीरुल मोमिनीन जिनकी ज़ाते ग्रामी से इस मकतब का तारुफ है, हमें और आपको पूरी दुनिया के अंदर शियाए अली तबीर किया जाता है। वो अमीरुल मोमिनीन की ज़ात के जिसने पहले दिन से दीन इस्लाम की नुसरत फरमाई। इस्लाम का कोई महाज ऐसा नहीं था जिसके अंदर मौला अमीरुल मोमिनीन की कुर्बानियाँ और उनकी जानसारी शामिल ना हुई हो। दुनिया भर को इल्म के ऐसे अबवाब से आशना करवाया जिन तक बगैर मौला अमीरुल मोमिनीन के किसी की रसाई मुमकिन नहीं थी। मौला अमीरुल मोमिनीन की ज़ात के सामने अदाए एहतराम के लिए वक्त के इमाम के हुजूर उनकी जद अमजद की शहादत की तस्दीक पेश करने के लिए और इस दुआ के साथ कि इंशाअल्लाह खुदा इस दुनिया में हमें उनकी ज़ियारत और उस दुनिया में उनकी शफाअत से सरफराज फरमाए इंशाअल्लाह। दुरूद भेजिएगा मोहम्मद वाले और मोमिन की ज़ाते ग्रामी के हवाले से इतने मौजूद जर्द बहस लाए जा सकते हैं और उनके ऊपर गुफ्तगू की जा सकती है कि हम कह सकते हैं कि अगर सैकड़ों साल लोग सिर्फ एक काम करें तो मौला अमीर मोमिन की ज़ात के हवाले से गुफ्तगू करें, सीखने की कोशिश करें तो इस ज़ात के पहलू इतने ज़्यादा हैं, उनके इल्म के अबवाब इतने ज़्यादा हैं कि बिला शक व शुबा इंसानियत आजिज है कि उनकी शख्सियत का इहाता कर सके या उनकी शख्सियत के बारे में कमा हक़ो इल्म हासिल कर सके। हमारे और आपके सामने बात बहुत वाजह है कि 1400 साल से उनके दोस्त भी और बदकिस्मती से उनके दुश्मन भी उनकी ज़ात को तहकीकात का निशाना बनाए हुए हैं। दोस्त इस एतबार से कि सीखना चाहते हैं, अपने मौला को पहचानना चाहते हैं, अपने मौला की ज़िंदगी से दर्स हासिल करना चाहते हैं। दुश्मन इस एतबार से कि अपनी इस अबस कोशिश में मशगूल हैं कि शायद उनकी ज़ात के अंदर कोई मनफी पहलू निकाले। लेकिन अल्हम्दुलिल्लाह रब्बिल आलमीन खुदावंद ने हमें वो अज़ीमुश्शान हस्ती नसीब फरमाई है कि अगर पूरी इंसानियत कोशिश करे कि मौला अमीर मोमिनीन की ज़ात से सीखे तो उनकी ज़ात में सिखाने के और अबवाब मौजूद हैं और नऊज़ु बिल्लाह तआला अगर पूरी इंसानियत कोशिश करे कि उनकी ज़ात के ख़िलाफ़ कोई चीज़ निकाल के ले आए तो ये पूरी इंसानियत आजिज़ हो जाएगी। अज़ीमुश्शान हस्ती मौला अमीर मोमिनीन की, मैं इस एतबार से अमीर मोमिनीन की ज़ात के एक पहलू के ऊपर गुफ्तगू करना चाहूँगा और बेहतर इम्कान कोशिश कर रहा होता हूँ कि हम सिर्फ नज़रियाती गुफ्तगू ना करें, कोई ऐसी गुफ्तगू हो जिससे हमें कुछ सीखने का मौका मिले, जिससे हमारी ज़िंदगी के अंदर कोई तब्दीली आने का इम्कान हो। तो इस एतबार से मौला अमीर मोमिनीन की ज़िंदगी से एक पहलू लेके चलेंगे और इंशाअल्लाह उससे सीखने की कोशिश करेंगे। एक बार फिर उनकी ज़ाते ग्रामी के हुज़ूर अदाए एहतराम के लिए दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। जब हम और आप दुनिया के अंदर किसी इंसान को देखते हैं तो वो इंसान कैसा ही क्यों ना हो, कुछ उसके दोस्त होते हैं और कुछ ऐसे लोग होते हैं जो उस इंसान का साथ नहीं देना चाहते। हर इंसान की ज़िंदगी के अंदर कुछ दोस्त होते हैं और कुछ दुश्मन भी होते हैं। मौला अमीरुल मोमिनीन की ज़िंदगी में दोस्त भी मौजूद हैं, ऐसे दोस्त मौजूद हैं जो उनकी एक एक बात के ऊपर जान देने को तैयार हैं और 1400 साल में ये सिलसिला जारी है। और बदकिस्मती से मौला अमीरुल मोमिनीन के दुश्मन भी ऐसे दुश्मन मौजूद हैं जो उनके नाम से बोझ करने वाले हैं। हमें देखना पड़ेगा कि ये जो शख्सियत के अंदर एक अंसुर है कि कुछ लोग दोस्त होते हैं कुछ लोग दुश्मन होते हैं, इसकी बुनियाद क्या होती है और हमें अपने अपनी ज़िंदगी को किस तरह की ज़िंदगी बनाना है। अब हमारे पास एक फार्मूला, वो फार्मूला मौजूद है जो बहुत ज़्यादा राइज है इंसानों के अंदर और एक एतबार से इसको बहुत ज्यादा पसंद भी किया जाता है, और वो ये है कि मैं कोशिश करूं कि कोई मुझसे नाराज ना हो, हर एक को अपने आप से खुश करने की कोशिश करना, ये जिंदगी गुजारने का एक तरीका है। तो आपने इस तरीके की अच्छाइयों को यकीनन सुना होगा, लोग इसे पसंद करते हैं कि हम ऐसी जिंदगी गुजारे हैं कि कोई भी हमसे नाराज ना हो। अच्छा, ये जुमला सुनने के लिए अच्छा है, कहने के लिए भी अच्छा है कि भाई मैं वो ऐसा आदमी है कोई उससे नाराज नहीं है, कोई उससे नाखुश नहीं है, वो सबको खुश कर लेता है। ये जुमला कहने के लिए बहुत अच्छा है, लेकिन अगर थोड़ा सा गहराई में चले जाएं, ऐसा होने के लिए कि सब उससे खुश हों, इंसान को हर किस्म के उसूल से हाथ धोना पड़ेगा। अगर कोई इंसान ऐसा इंसान हो जिसकी जिंदगी के अंदर कोई उसूल ना हो, कोई कायदा ना हो, कोई उसकी जिंदगी के अंदर स्टैंडर्ड ना हो, तो वो इंसान ऐसा इंसान बन सकता है कि हर इंसान उससे खुश हो जाए। भाई जब हम कहते हैं हर इंसान खुश हो, तो इसमें अच्छे भी शामिल हैं, बुरे भी शामिल हैं। एक इंसान अच्छा इंसान हो, उससे अच्छे इंसान खुश हो, ये बात समझ में आती है। एक इंसान अच्छा इंसान हो, उससे बुरे इंसान भी खुश हो, ये कैसे मुमकिन है? एक इंसान ऐसा इंसान है कि जो अच्छा है, अपनी जिंदगी के अंदर अच्छाई करता है, किसी के ऊपर जुल्म नहीं करता, किसी के साथ नाइंसाफी नहीं करता, ऐसा इंसान अगर हुआ तो क्या दुनिया के जालिम भी इससे खुश होंगे? नहीं, दुनिया के जालिम खुश नहीं होंगे। उसकी वजह यह है कि अगर मैं एक ऐसा इंसान हूं जो किसी पर जुल्म नहीं करता, किसी के साथ नाइंसाफी नहीं करता, तो एक और चैप्टर खुलेगा। ठीक है, मैं जुल्म नहीं करता, मैं नाइंसाफी नहीं करता, अगर किसी पर जुल्म हो उसका साथ देता हूं। अगर कोई ये कहे मैं ऐसा इंसान हूं जो किसी पर जुल्म नहीं करता, किसी के साथ नाइंसाफी नहीं करता, और अगर किसी पर जुल्म हो, किसी के साथ नाइंसाफी हो, मैं उसका साथ भी नहीं देता, हाँ इससे सब खुश होंगे, इससे सब खुश होंगे, क्योंकि ये खुद किसी पर जुल्म नहीं करेगा, लोग इससे खुश रहेंगे, और ये किसी मजलूम का साथ भी नहीं देगा, तो जालिम भी इससे खुश रहेंगे, जालिम भी खुश रहेंगे कि भाई ये आवाज ही नहीं उठाता, किसके खिलाफ बोलता ही नहीं है, हत्ता जालिम के खिलाफ नहीं बोलता। अगर ऐसा इंसान हो तो फिर इम्कान यह है कि सब उससे खुश होंगे, कोई मसला नहीं होगा। लेकिन अगर इसके मुकाबले में आपकी और मेरी जिंदगी के अंदर थोड़ा सा भी कोई उसूल हुआ, थोड़ा सा भी कोई कायदा हुआ, कोई जाब्ता हुआ, और मैंने अपनी जिंदगी को किसी स्टैंडर्ड पे रखा है, फिर एक मुश्किल पेश आएगी। जैसे ही मैं उस स्टैंडर्ड की खातिर मैदान में उतरूंगा, तो उस मेयार के तोड़ने वाले मुझसे नाराज हो जाएंगे, कतअन ऐसा होगा, वो फिर मुझसे नाराज हो जाएंगे। फिर इसका मतलब ये कि अगर मैं चाहता हूं मैं एक ऐसा इंसान बनूं जिससे सब खुश हो, तो फिर मुझे एक काम करना चाहिए, जिंदगी में कोई मेयार ना बनाओ। अमीर मोमिन की जात ऐसी जात नहीं है। अमीर मोमिन की जात में जो एक बात हमें 1400 साल के फासले से भी समझ में आती है, वो क्या है? वो ये है कि बात बात का कोई सख्त मेयार बना हुआ है, कोई बहुत सख्त मेयार बना हुआ है। मैं एक दुनियावी सादा सी मिसाल से शुरू करूंगा और इसको आपकी खिदमत में अर्ज करूंगा। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। आप और मैं जो इस वक्त यहाँ मौजूद हैं और मैं आप लोगों के साथ गुफ्तगू करता हूँ, तो आप लोग इस बात का इकरार करते हैं कि जर्मनी के अंदर एक चीज जो बहुत तयशुदा है वो ये कि ये लोग मेयार के ऊपर कॉम्प्रोमाइज नहीं करते, इनके स्टैंडर्ड्स। अगर मेयार पे कॉम्प्रोमाइज नहीं करते बहुत सारी मुश्किलात हो सकती हैं, लेकिन जिन चीजों पर जो स्टैंडर्ड बना लेते हैं उस पर कॉम्प्रोमाइज नहीं करते। तो मुझे एक बात समझ में आती है, काश हम इन लोगों को बता सकते कि हमारे मौला की जात किस किस्म की जात, काश हम बता सकते। क्यों? आज की दुनिया में जिस इंसान के स्टैंडर्ड्स हों और वो अपने स्टैंडर्ड्स के ऊपर मुकाबला करे, खड़ा हो जाए अपने स्टैंडर्ड्स के ऊपर, दुनिया उसे इज्जत की नजर से देखती है। दुनिया उसूल पसंद इंसान को इज्जत की नजर से देखती है। जिस इंसान की जिंदगी में कोई कायदा है, कोई जाबिता है, उसूल है, चाहे बाज मेयारात को कबूल ना करें, कहेंगे भाई आपका ये स्टैंडर्ड हमें पसंद नहीं है, लेकिन स्टैंडर्ड होने को, मेयार होने को दुनिया पसंद करती है, और इस बात को इज्जत की नजर से देखते हैं, कदर की नजर से देखते हैं कि भाई कम से कम इस आदमी की जिंदगी में कोई मेयार तो है। मुझे याद है एक दफा एक केस हुआ अमेरिका के अंदर, और एक मेयर था, वो कोई जमीन बेच रहा था। उसने बेचने में जब बेचने में बोली मंगवाई तो मुसलमानों ने उस जगह की बोली लगा दी, कोई चर्च था किसी म्यूनसिपलिटी टाइप का, मुसलमानों ने उसकी बोली लगा दी, मुसलमानों को चर्च बिकने लगा। जब मुसलमानों को चर्च बिकने लगा तो इलाके के वो लोग जो मुसलमानों के बारे में अच्छी राय नहीं रखते थे, वो लोग खड़े हो गए कि भाई हम तो नहीं बिकने देंगे। आओ बड़ा जनाब उन्होंने चीखम चिल्लाई की, वो मुसलमान जो थे वो भी सोचने लगे कि भाई हम इसको खरीद भी लेंगे तो ये जिंदगी हमारी चैन से नहीं गुजारने देंगे। तो वो मेयर के पास आया और मेयर से कहा कि भाई ऐसा है कि अगर आप मुनासिब समझें तो हम पीछे हटने को तैयार हैं। उसने कहा नहीं हरगिज़ नहीं, आपने जो कुछ किया है कानून के मुताबिक किया है, मैंने जो कुछ किया है कानून के मुताबिक किया है, ये लोग जो बातें कर रहे हैं ये गैर कानूनी हरकत है, ये गैर कानूनी हरकत कर रहे हैं, मैं आपका साथ दूंगा, मैं आपके लिए खड़ा रहूंगा, आप भी खड़े रहिए। इन्होंने थोड़ा बहुत मुकाबला किया, उन लोगों ने बहुत ज्यादा शोर मचाया तो मुसलमानों ने अपनी बिट वापस ले ली, कहा भाई ठीक है हम पीछे हट जाते। जब वो पीछे हट गए उस मेयर ने इस्तीफा दे दिया, कहा नहीं ये मुसलमानों के साथ गलत कर रहे हैं और मैं अपने हम मजहब लोगों के खिलाफ इस्तीफा दूंगा, ये लोग गलत कर रहे हैं। तो उस आदमी को अमेरिका की कुछ काउंसिल्स ने अवार्ड दिए कि भाई इस आदमी में इतनी ताकत है कि ये हक की खातिर इतनी कुर्बानी देने को तैयार है। आज की दुनिया ऐसी दुनिया है, ये जो मसनूई लीडर बनाए जाते हैं उन मसनूई लीडरों को भी इस तरह का उसूल पसंद बना के दिखाया जाता है। हमें पता है अंदर से उसूल पसंद नहीं है, खोखले, लेकिन मीडिया और दूसरे प्रोपेगेंडा के जरिए से उन्हें उसूल पसंद दिखाया जाता है ताकि वो लीडर बन सकें, ताकि वो हीरो बन सकें। तो मैं कहता हूँ जिस दुनिया के अंदर जाली लोगों को मीडिया की प्रोपेगेंडा की ताकत के जरिए से उसूल पसंद दिखाकर हीरो बना देते हैं, काश हम बता सकते हमारे मौला की जात कौन सी जात थी, काश हम बता सकते। अच्छा ये जो मौला की जात उसूल पसंद जात थी, ये उसूल पसंद जात कुछ लोगों को नाराज करती है, ये कुछ लोगों को नाराज करती है। थोड़ा सा मैं जायजा लूं कि भाई किस तरह की उसूल पसंद जात थी, तो एक दो वाकयात मैं आपकी खिदमत में अर्ज करता हूँ। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। मौला की जात पे लोगों ने एतराजात भी बहुत किए, अब हम उन तमाम एतराजात के जवाब भी नहीं दे सकते, वक्त की भी महदूदियत है, इससे हमें शायद सीखने को भी कम मिले। तो सिर्फ एतराज में से एक एतराज ये है कि उनकी दौर खिलाफत के अंदर जंगें बहुत हुई, तीन बड़ी जंगें हो गई जिससे मुसलमान एक दूसरे के अंदर तकसीम का शिकार हो गए। इस सवाल के जवाब में भी बेहतर ये है कि हम थोड़ा सा सुना दें कि इमाम की जात उसूल की खातिर जंग कर रही थी, उसूल की खातिर जंग लड़ रही थी। मसलन ये जो पहली जंग हुई जंग जमल, जिसके अंदर एक तरफ से हजरत आयशा, तलहा और जुबैर और दूसरी तरफ से मौला अमीर मोमिनीन की हुकूमत, नहीं मालूम कितने दलाइल से साबित किया जा सकता है कि ये जो जंग मुखालिफों ने की नाइंसाफी के ऊपर मबनी थी। लेकिन बहरहाल जंग के एक फरीक जो अमीर मोमिनीन के सामने खड़े हुए उनमें जुबैर थे। ये जुबैर का खड़ा होना तारीखी एतबार से इंतहाई नादिर वाक़या है। क्यों? ये जुबैर वो जुबैर है जिन्होंने सारी जिंदगी अमीर मोमिनीन के साथ दोस्ती निभाई थी, और आइज़ो ये हमारे सीखने के लिए बहुत अच्छा पॉइंट है। जुबैर खानदानी तौर पर अमीर मोमिनीन के कजन है, फूफीजाद भाई है। अब ये खानदानी तौर पर अरब के अंदर इतना नजदीकी रिश्ता है कि इस रिश्ते की बुनियाद पर दूसरों से जंग की जा सकती है। जुबैर वो जुबैर हैं कि जो अमीर मोमिनीन के हमरा जंगों में रहते थे। जुबैर शुजात नहीं थे, इतने शुजात थे कि जब जुबैर मारे गए और उनकी शमशीर लेकर अमीर मोमिनीन के सामने लाए तो अमीर मोमिनीन जुबैर की शमशीर को हाथ में लेकर रोए और फरमाए ये शमशीर खुदा की राह में बहुत चली है। ये जुबैर की शख्सियत थी। जुबैर वो थे जिन्होंने तीसरे खलीफा की खिलाफत के लिए जो कमेटी तश्कील पाई थी उसमें सिर्फ एक वोट अमीरुल मोमिनीन को पड़ा था, वो जुबैर का वोट था। जुबैर वो जुबैर थे, सारी जिंदगी अमीरुल मोमिनीन के साथ थे, दीन इस्लाम के लिए शमशीर भी चलाई, अल्लाह के रसूल का भी साथ दिया, ان تمام باتوں کے باوجود ایک جگہ کے اوپر آ کر امیر المومنین کے مخالف ہو گئے. وہ جگہ کون سی جگہ تھی؟ وہ جگہ ایسی جگہ تھی جو امیر المومنین کی اصول پسند طبیعت کی سب سے بڑی نشانی بنتی اور انسانوں کے نفس کی کمزوری کیا بہت بڑا درس ہے. اب بتائیے یہ جو زبیر ہیں، یہ جو امیر المومنین کے اتنا ساتھ رہے ہیں، کیا یہ امیر المومنین کے چاہنے والے نہیں ہیں؟ کوئی امیر المومنین کا اتنا چاہنے والا ہو ایک موقع کے اوپر امتحان میں پڑے، اس امتحان میں کامیاب نہ ہو، حجت خدا کے خلاف شمشیر چلا دے، ہمارا اور آپ کا حساب کیا ہوگا اللہ جانتا ہے. ہمارے اور آپ کا حساب کیا ہوگا جب تک امتحان میں نہیں پڑے ہم چل رہے ہیں. امتحان کیا امتحان تھا؟ جب امیر المومنین کی خلافت ظاہریہ طے ہو گئی، امیر المومنین نے جتنے بھی نااہل حکمران تھے، گورنرز تھے، سب کو برطرف کر دیا، سب کو برطرف کر دیا. اب جب سب کو برطرف کر دیا تو طلحہ زبیر دونوں اس بات کا انتظار کر رہے تھے کہ کسی علاقے کی گورنرشپ ہمیں بھی ملے گی. یہ دونوں اس انتظار میں بیٹھے تھے. اب ان کو پتا تھا کہ اگر ایک دفعہ بھی امیر المومنین سے کہہ دیا تو معاملہ تو خراب ہو جائے گا. لیکن بہرحال ان کی ناراضگی کی خبریں امیر المومنین کو ملتی رہتی تھیں. آپ یہ مت تصور کیجئے گا کہ مولا امیر المومنین سارے کام معجزات کے ذریعے سے کر رہے تھے. ان کی طبیعت میں معجزات آسمان کے اوپر تھے، لیکن بہت سارے کام دنیاوی طریقوں کے حساب سے بھی وہ ایسے انجام دیتے تھے جس سے ہمیں سیکھنے کو ملے. امیر المومنین کے اپنے افراد ہوتے تھے جو ان کو خبر دیتے تھے. ایک خطبے میں فرماتے ہیں، اس طرح کا جملہ ارشاد فرمایا، اخبرنی عین لی، میری ایک آنکھ نے مجھے خبر دی ہے. کیا مطلب میری ایک آنکھ نے مجھے خبر دی ہے؟ یعنی میرے بندے نے مجھے بتایا ہے کہ فلاں علاقے میں یہ ہوا ہے. تو امیر المومنین کے افراد درمیان میں ہوتے تھے، لوگوں کو بتاتے تھے، اور ایک حاکم کے لیے بہت ضروری ہے کہ اس کو حقائق کی خبر ملے. ایسا نہ ہو کہ وہ اپنے حساب سے پتہ نہیں کہاں بیٹھا رہ جائے، اس کو پتہ ہی نہ چلے کہ دنیا میں کیا ہو رہا ہے. تو امیر المومنین کو پتا تھا کہ طلحہ اور زبیر مجھ سے ناراضگی کا اظہار کر رہا ہے. تو ایک موقع کے اوپر زبیر کو بلایا، کہا مجھے خبر ہے کہ تمہارے دل میں کیا گزر رہی ہے، تمہیں کیا پریشانی لاحق ہوئی بھی ہے، کل میرے پاس آؤ، میں نے تمہارے لیے ایک علاقے کا انتخاب کیا. آپ یہ بڑے خوش ہوئے کہ بھائی چلو کم سے کم ایک گورنرشپ تو ملی مجھے بھی. ایک معاشرے کا دباؤ بھی تھا، پریشر بھی تھا. یقین فرمائیے بہت سارے بڑے لوگ اپنی وجہ سے غلطی نہیں کرتے، لوگوں کے دباؤ میں آ کے غلطی کر دیتے. ہمارے پاس روایت موجود ہے کہ آخری وقت میں لوگ اپنی وجہ سے نافرمانی نہیں کریں گے، بعض اوقات اپنے ماں باپ کی وجہ سے نافرمانی کر دیں گے، بیوی بچوں کی وجہ سے نافرمانی کر دیں گے. اور میرے خیال میں الٹا بھی ہوتا ہوگا کہ اپنے شوہر کی وجہ سے بیوی بچے نافرمانی کر دیں. تو ان کے اوپر دباؤ بھی تھا کہ بھئی تم تو علی کے اتنے نزدیک ہو، تمہیں کوئی علاقہ کیوں نہیں ملا؟ تو امام کے پاس اس طرح سے پہنچے، امام فرمایا کل آؤ میرے پاس، میں تمہارے لیے علاقے کا انتخاب کیا. اگلے دن گئے، امیر المومنین نے ایک پیپر ان کے ہاتھ میں تھمایا، ایک کاغذ ان کے ہاتھ میں تھمایا اور کہا کہ یہ فلاں علاقے کی گورنرشپ تم کو دیتا ہوں. انہوں نے جناب بڑے خوش ہو کر کاغذ لیا. اب امیر المومنین کی اصول پسند طبیعت دیکھیے گا، انہوں نے کاغذ ہاتھ میں لیا اور لیتے لیتے ایک جملہ کہا. جیسے ہی وہ جملہ کہا، امیر المومنین نے کاغذ واپس لے لیا، کہا نہیں اب نہیں. اچھا وہ جملہ کیا تھا؟ وہ جملہ یہ تھا، خدا آپ کو اس صلہ رحم پر جزا دے. بھائی اس دعا میں کیا خرابی ہے؟ آپ مجھے کچھ دیں اور میں آپ سے کہوں خدا آپ کو جزائے خیر دے، اس میں تو کوئی مشکل نہیں ہے. اگر وہ امیر المومنین سے کچھ لے رہے تھے اور انہوں نے کہا خدا آپ کو اس صلہ رحم کے اوپر جزائے خیر دے، اس میں کوئی خرابی نظر آتی ہے؟ ہاں، امیر المومنین کی اصول پسند طبیعت نے کہا کہ نہیں، اس کا مطلب ہے تم اہل نہیں ہو. کہا ہم نے تمہیں خلافت دینے کا ارادہ کیا تھا کیونکہ تم خلافت گورنرشپ دینے کا ارادہ کیا چونکہ تم گورنرشپ کے اہل نظر آتے تھے. یہ جو تم نے جملہ کہا کہ صلہ رحم کے اوپر جزائے خیر دے، اس کا مطلب تم کیا سمجھ لو؟ ہم نے تمہیں رشتے دار ہونے کی وجہ سے یہ گورنرشپ دی. فوراً پیپر واپس لے لیا، کہا نہیں اب تم اہل نہیں اس کے. اب آپ ذرا تصور فرمائیے، اپنے دل پہ ہاتھ رکھ کے پوچھیے گا کہ اگر آپ کے اور میرے ساتھ یہ ہوا ہوتا تو میں اور آپ امیر المومنین سے کیا کہہ رہے ہوتے؟ کہ مولا اگر ایک جملہ غلطی سے زبان سے نکل گیا تو چلو جملہ واپس لیتا ہوں، جملہ واپس لیتا ہوں. امیر المومنین فرمایا نہیں تم اہل نہیں ہو. کیوں اہل نہیں ہو؟ حکومت کا معاملہ رشتے داریوں سے نہیں نپٹتا، حکومت کا معاملہ اہلیت سے ہوتا. اگر تم گورنرشپ کے اہل ہو تو تمہیں گورنرشپ ملنی چاہیے، اہل نہیں ہو رشتہ دار ہونے کی بنیاد پہ نہیں ملے گی. اور اگر تم یہ جملہ کہہ رہے ہو تو اس کا مطلب یہ ہے کہ تم گورنر بن کر رشتہ داری دکھاؤ گے. تم مجھ سے توقع کرو گے کہ میں رشتہ دار ہونے کے ناطے تمہاری بعض غلطیوں کو نظر انداز کروں, اور تمہارے سامنے جب کچھ لوگ آئیں گے کہ تم ان کے ساتھ رشتہ داریاں دکھاؤ گے اور ناانصافی کرو گے. اس جملے کے اوپر امیر المومنین نے اس گورنرشپ کا پیپر واپس لے لیا اور یہ باہر نکلے اور مولا امیر المومنین کے مخالف ہو گئے. عزیزان محترم, اس ایک واقعے سے ہم دو چیزیں سیکھ سکتے ہیں. ایک, مولا امیر المومنین کی اصول پسند طبیعت. بھائی یہ میں آپ کی خدمت میں عرض کرتا چلوں, یہ اصول پسند طبیعت آج تک اصول پسند لوگوں کے لیے مصیبت بنتی ہے. یہ مصیبت بنتی ہے. اس اصول پسند طبیعت کے مقابلے میں کیسا انسان ہوتا ہے جس کو ہم اردو زبان میں سیاستدان کہتے ہیں. اس اصول پسند طبیعت کے مقابلے میں جو انسان ہوتا ہے اس کو ہم اردو زبان میں کیا کہتے ہیں, یہ بڑا سیاستدان ہے. سیاستدان کا مطلب کیا ہے؟ البتہ سیاستدان برا لفظ نہیں ہونا چاہیے تھا, لیکن اردو زبان میں بہت برا لفظ ہو گیا ہے. سیاستدان کا مطلب یہ ہوگا کہ اس کا کوئی اصول نہیں ہے, اس کا کوئی قاعدہ نہیں ہے, یہ جب اس کی کوئی مصلحت آئی اس کام پہ تیار ہو جائے گا. جیسے ہمارے یہاں دو پارٹیز ایک دوسرے سے لڑتی رہتی ہیں, دو لیڈر ایک دوسرے کے خلاف خوب کیچڑ اچھالتے رہتے ہیں, پھر جب دونوں کی گوٹیاں کہیں پھنس جاتی ہیں تو وہ جملہ ایک لکھا ہوا آتا ہے اخباروں میں کہ فلاں و فلاں نے ملاقات کی اور گلے لگتے ہی سارے گلے شکیلے شکوے دور ہو گئے. کوئی گلے شکوے دور نہیں ہوتے, دلوں میں بغض لے کر ایک دوسرے کے نزدیک چلے جاتے ہیں. کوئی گلے شکوے دور نہیں ہوتے, مکاری دکھا رہے ہوتے ہیں, منافقت دکھا رہے ہوتے ہیں. ہمیں مومنین کی ذات میں اصول پسند ہے. اور یہ بھی میں آپ کی خدمت میں عرض کرتا چلوں, عزیزان محترم, البتہ دونوں اینڈز کا, دونوں کیونوں کا ہمیں خیال رکھنا پڑے گا. ایسا نہ ہو کہ میں اتنا ریجڈ ہو جاؤں, اتنا سخت ہو جاؤں کہ انسانوں کی کمزوریوں کو ریئلائز نہ کروں, انسانوں کی کمزوریوں کو قبول نہ کر پاؤں. جہاں تک میری زندگی کا تعلق ہے, مجھے لوگوں کی کمزوریوں کو قبول کرنا ہوگا. یہ نہیں ہو سکتا کہ مجھے فرشتے ملیں گے, میں خود فرشتہ نہیں ہوں. لیکن جہاں تک اصول کی بات آئے گی, اصول کے موقع کے اوپر کچھ ناراضگیوں کو قبول کرنا پڑتا, یہ مجھے اور آپ کو اپنی زندگی میں لے کے چلنا ہوتا ہے, اور اس کے درمیان ایک بیلنس کرنا ہوتا ہے. یہ بہت سخت کام ہے, دنیا کے شاید سخت ترین کاموں میں سے ایک کام, اس دو پہلوؤں کو لے کے ساتھ چلنا. ایک, آپ کو اپنی زندگی میں اصول پسند ہونا ہے, آپ نے بے اصول زندگی نہیں گزارنی. دوسرا, اس کا مطلب یہ نہیں ہے کہ آپ کی نرم طبیعت ہی ختم ہو جائے, نرم خوئی ختم ہو جائے. اور اس کا بہترین نمونہ جو ہمارے پاس ملتا ہے وہ مولا امیر المومنین کی ذات مقدس میں ملتا ہے. ایک بار پھر ان کے لیے درود بھیجے گا, محمد و آل محمد. اب اس کے مقابلے میں, یعنی اگر ہم اس معاملے کو حل کرنے کی کوشش کریں تو کیا ہونا چاہیے؟ ہماری زندگیوں میں کچھ اصول ہونے چاہیے, ان اصولوں کے تحت ہمیں زندگی گزارنی چاہیے. ان اصولوں کے اوپر اگر شخصی مفادات کا معاملہ ہو تو ہم قربانی بھی دے دیں گے, ہاں, ان کے ساتھ ساتھ ہمیں دوسرے انسانوں کی کمزوریوں کو اور ان کے معاملات کو اپنی نظر میں رکھنا ہوگا. مثال کے طور پر آپ کی خدمت میں عرض کروں گا, ایک بار پھر درود بھیجے گا, محمد و آل محمد. سادہ سے ایک معاملہ ہے, اور میں اس کو پہلی دوسری مجلس میں بھی شاید آپ کی خدمت میں عرض کیا تھا مجھے کہ ہم جب انسانوں سے ملیں تو ہمارے اندر باہر ایک ہونا چاہیے یا دو ہونے چاہیے. تو میں نے آپ کی خدمت میں عرض کیا تھا کہ بھائی آپ جب کسی سے ملیں آپ کے اندر اور باہر کو ایک ہونا چاہیے, اچھا, جب اندر باہر کو ایک ہونا چاہیے تو پھر ایک بہت بڑی مشکل پیش آتی ہے. وہ کیا پیش آتی ہے؟ فرض کریں آپ نے میری ذات سے ایک گناہ دیکھا ہے, آپ نے میرے لیے میری ذات سے ایک گناہ دیکھا ہے. اب آپ میرے سامنے کھڑے ہیں, جیسے ہی آپ مجھے دیکھیں گے اور آپ کو اندر اور باہر ایک رکھنا ہے تو کیا آپ مجھ سے کہیں تم وہی آدمی ہو جس کا گناہ میں نے دیکھا ایک دفعہ؟ یا آپ یہ کریں گے کہ اس گناہ کو تو ذہن میں رکھیں گے اور اوپر اوپر سے مسکرا کر ملیں گے اور اندر سے کہہ رہیں گے آدمی بہت گناہگار ہے. کیا کریں گے آپ؟ مجھے اس مشکل کو حل کرنا ہے. اس مشکل کو کیسے حل کریں گے؟ اس مشکل کو حل کریں گے عفو درگزر کے ذریعے. وہ کس طریقے سے؟ وہ اس طریقے سے کہ میں سوچوں گا اس آدمی کا ایک گناہ میں نے دیکھا ہے, میرے کتنے گناہ خدا نے دیکھے, ہزاروں لاکھوں دیکھے, وہ جب خدا میرے گناہوں کو دیکھتا ہے تو کیا جب بھی میں اس سے کہتا ہوں یا اللہ, وہ مجھ سے کہتا ہے اے گناہگار؟ نہیں. اصل قرآن کریم کی لطیف ترین تعبیرات, نازک ترین تعبیرات اور کلمات اس وقت آتے ہیں جب خدا اپنے گناہگاروں کو خطاب کرتا ہے. کمال کی تعبیرات اس وقت آتی ہیں جب خدا اپنے گناہگار بندوں سے بات کرنے کی کوشش کرتا ہے. اس موقع کے اوپر خدا اتنا لطیف ہوتا ہے, اتنا لطیف ہوتا ہے جیسے لگتا ہے خدا کے اندر سوائے لطافت کے کوئی گناہ کی سزا عذاب ہے ہی نہیں. اصلا کس کے سامنے کھڑا ہوتا ہے جب؟ ایسے کے سامنے کھڑا ہوتا ہے جو یہ کہنے کو تیار ہو خدایا میں نے غلط کیا. ہم لوگوں کو اپنی زندگی کے اندر اس موضوع کو ساتھ لے کے چلنا ہوتا ہے, ایک اصول پسند زندگی اور ایک عفو درگزر پہ مشتمل زندگی. اور یہ میں آپ کی خدمت میں عرض کرتا چلوں, اگر آپ کی زندگی میں ان دونوں کا بیلنس نہیں ہوا, مثلا اگر کسی انسان کی زندگی میں اصول نہیں ہوا, تو یہ سمجھ دیجئے اس انسان کی زندگی قطعا اچھائی سے دور رہے گی, اس میں کوئی خیر نہیں آئے گی. کیوں؟ یہ ظالم کے مقابلے میں بول ہی نہیں پائے گا, یہ ہر ظلم کے مقابلے میں خاموشی اختیار کرے گا. مولا کی ذات ایسی نہیں تھی. اور یہ چیپٹر میں دوسری دفعہ آپ کے سامنے لایا ہوں, مثلا میرے جیسے انسان کے نزدیک یہ بات طے شدہ ہے, اور آپ سب اور میں اور آپ سب اچھی طرح جانتے ہیں امیر مومنین کی ذات کو دیکھتے ہوئے, اگر ان کے سامنے کوئی ظالم شخص آیا, امیر مومنین ہو ہی نہیں سکتا کہ خاموشی اختیار کرتے ہیں. وہ خود اپنے دو فرزند کو نصیحت فرماتے ہیں, بیٹا کونا للظالم خصما وللمظلوم عونا, ظالم کے دشمن بن جاؤ مظلوم کے مددگار بن. اور پہلا جو جملہ ہے وہ بہت عجیب ہے, مثلا فرمایا کونا للظالم خصما, ظالم کے دشمن بن جاؤ, کوئی نیوٹرلزم کی گنجائش نہیں ہے. مثلا کوئی ایک آدمی کہتا ہے نا کہ نہ ہمیں اس سے لینا نہ اس سے لینا, نہیں ایسی کوئی داستان نہیں. امیر مومنین فرماتے ہیں بیٹا اگر ظالم ہے تو مت کہنا اس سے میرا کوئی تعلق نہیں ہے, نہیں تعلق ہے, دشمنی کا تعلق ہے, میں اس سے دشمنی کروں گا. اور اگر مظلوم ہو تو مت کہنا میرا اس سے کوئی تعلق نہیں ہے, نہیں تمہارا تعلق ہے, مظلوم کی تم دوست بنو گے. میں اس پہ بڑی زندگی میں عجیب و غریب چیزیں دیکھ چکا ہوں اور سن چکا ہوں, میں کیا عرض کروں, وقت انتہائی محدود ہے. آپ بس پہلی بات, اگر انسان کو ایسا انسان ہوا ہے جس کے اندر اصول نہیں ہوا, یہ انسان کبھی بھی امیر مومنین کے نزدیک نہیں آ پائے گا. اصول پسند انسان غلط کے اوپر رد عمل بھی دکھائے گا, ظالم کے مقابلے میں سٹینڈ بھی کرے گا, مقاومت بھی کرے گا, مظلوم کا ساتھ دینے کی کوشش بھی کرے گا, اس کے اوپر قربانیاں بھی دے گا. لیکن دوسری طرف سے اگر عفو درگزر نہیں ہوا, عفو درگزر نہیں ہوا, اس آدمی کی زندگی کانٹوں سے بھر جائے گی, کانٹوں سے بھر جائے گی. اور مجھے یاد ہے ایک دفعہ ایک انتہائی گران قدر عالم کے پاس میں حاضر تھا, تو انہوں نے مجھ سے کہا کہ میں تم کو ایک نسخہ بتاؤں تمہاری زندگی اچھی گزرے. نہیں جی فرمائی, میں خود چاہوں گا میری زندگی اچھی گزرے. تو انہوں نے یہ روایت سنائی, فرمایا العیش کل العیش, زندگی بہترین زندگی, ثلثہ التدبیر, ون تھرڈ کیا ہے, ایک تہائی پلاننگ کرو, پلاننگ کرو. زندگی بے اصولی کے ساتھ نہیں گزرنی چاہیے, منصوبہ بندی ہونی چاہیے, کیا کرنا ہے کیا نہیں کرنا ہے, کس طرف جانا ہے کس طرف سے بچنا ہے, میرا ہدف کیا ہے, ایک سال میں کیا کروں گا, چھ مہینے میں کیا کروں گا, پلاننگ کرو. ثلثہ التدبیر, اچھی زندگی کا ایک تہائی, ون تھرڈ, 33% جس کو ہم لوگ کہتے ہیں پلاننگ, ٹو تھرڈ کیا ہے, ثلثہ التغافل, ٹو تھرڈ, دو تہائی کیا ہے, لوگوں کی غلطیوں کو نظر انداز کرو. اگر تمہارے اندر یہ کوالٹی آ گئی, میں نے سکھا کہ تمہارے اندر یہ کوالٹی آئی کہ تم پلاننگ بھی کرو اور نظر انداز کرنا بھی سیکھو, تمہاری زندگی آسان. اور دیکھیے ابھی آج شاید اتنا مناسب وقت نہ ہو اس کو کہنے کا, لیکن چونکہ گفتگو یہاں تک آ گئی ہے, یہ جو میاں بیوی کے تعلقات میں مشکلات آتی ہیں, ان میں سے بہت ساری مشکلات اس کی وجہ سے آتی ہیں. نمبر ایک, یا تو پلاننگ نہیں ہوتی, کوئی چیز طے نہیں ہوئی, حادثے میں سب کچھ چل رہا ہے, حادثے میں چلتے چلتے آخر میں حادثہ ہی ہو جاتا ہے. یا تو پلاننگ نہیں ہوتی, یا اتنی پلاننگ ہوتی ہے جس میں کوئی کسی سے نظر انداز کرنے کو تیار نہیں ہوتا. پاکستان, ہندوستان, افغانستان میں پلاننگ نہیں ہے, اور مغربی دنیا کے اندر عفو درگزر نہیں ہے, دونوں کے ساتھ مشکل ہے. اور زندگی کا تقاضا کیا ہے, زندگی کا تقاضا वन थर्ड क्या है, प्लानिंग करो, दो तिहाई क्या है, एक दूसरे की गलतियों को नजरअंदाज करना सीखो। मिसाल के तौर पर फर्ज फरमाइए आप खड़े हैं, मैं हाजिर हुआ, मेरे जहन में नहीं आया कि मैं इनसे मिल रहा हूँ, मुझे सलाम करना है। फर्ज करें मैं चार लोगों के सामने देखते हुए गुजर गया। अच्छा, अगर अगर ऐसा हुआ, फर्ज करें मैं अपनी तरफ रख लेता हूँ, मेरे साथ हुआ, अब मैंने अपने जहन में सोचना शुरू किया, ये जो इसने सलाम नहीं किया ना, ये मेरे खिलाफ कोई साजिश कर रहा होगा, ये मेरे लिए कोई मंसूबा बना रहा होगा, ये मुझे मुझे इंसल्ट करने के लिए इसने सलाम नहीं किया। अरे भाई, सादा सा एक कानून है, अहले बैत कह रहे नजरअंदाज करो, तगाफुल दिखाओ, यहाँ पर जानते हो तुम, जानते बूझते गुजर जाओ, छोड़ दो इसको, क्यों इतने हसास बनोगे, तुम्हारी जिंदगी तबाह हो जाएगी। ये जो मैं अभी तक जो अपनी बात से समझ पा रहा हूँ, इस्लाम के उसूलों को देखते हुए समझ पा रहा हूँ, ये जो जिंदगियां अच्छी नहीं गुजर रही आज के जमाने में, उसकी बहुत बड़ी एक वजह यह नजरअंदाज करना छोड़ दिया हमने। अलबत्ता मैं फिर अर्ज करूंगा, नजरअंदाज करने का मतलब ये नहीं कि मैं बेउसूल जिंदगी गुजारूंगा, नहीं, मैं बाउसूल जिंदगी गुजारना चाहता हूँ, मेरे अंदर उसूल होना चाहिए, हिसाब किताब होना चाहिए, लेकिन इंसानों के लिए अफुदर गुजर गया। मौला अमीर मोमिनीन की जात में ये जो दो पहलू है ना, ये कमाल के पहलू, और इसको शहीद मुतहरी ने पता नहीं कितने साल पहले किताब में बयान किया था, जाजिबा और दाफिया के नाम से, कि एक अमीर मोमिनीन की शख्सियत में अट्रैक्शन है, जाजिबा है, वो खींच लेते हैं लोगों को अपनी तरफ। कितने सौ साल गुजर गए और दुनिया से लोग फिल्टर होकर अमीर मोमिनीन से लग रहे हैं, मुतसिल हो रहे हैं। एक अमीर मोमिनीन की शख्सियत में जाजिबा है जो लोगों को खींच लेता है, और एक अमीर मोमिनीन की शख्सियत में दाफिया भी है, लोगों को धकेल देता है। किसको धकेल देता है? जुबैर जैसों को धकेल देता है। एक जज्ब है जो सलमान फारसी को, अबू जर गफारी को, मैसम तम्मार को, सबको, अम्मार यासिर को जज्ब कर लेता, खींच लेता अपनी तरफ। ये लोग जान देने को तैयार होते हैं, सब कुछ देने को तैयार होते हैं अमीर मोमिनीन के नाम पर। और एक दाफा है जो बेउसूल लोगों को दूर भगा देता है। और ये मैं आपकी खिदमत में अर्ज करूं, शायद हम लोग अभी इम्तिहान में ना पड़े, शायद अभी हम इम्तिहान में ना पड़े, और जो लोग उनके फर्जंद के जहूर का इंतजार कर रहे हैं, उनको ये बात जरूर जहन में रखनी पड़ेगी कि उनके फर्जंद के अंदर भी एक जाजिबा होगा, एक दाफिया होगा, उनकी शख्सियत में भी एक जाजिबा होगा और एक दाफिया होगा। तो उस जाजिबे के लिए तैयार रहें और उस दाफे से दूर भागने की कोशिश करें, कि ऐसा ना हो हम लोगों की शख्सियत ऐसी हो कि उसके अंदर इमाम को कबूल करने की सलाहियत ना रहे, ना अऊज़ुबिल्लाह तआला, इसको अपने जहन में रखें। अलबत्ता एक बात मुझे समझ में आती है, अगर खुदा ने मुताल ने हमारे दिलों को इस तरह से रखा है कि हम उनकी मोहब्बत में आंसू बहाने को तैयार हैं, उनकी याद में दिल को, दिल का गम उठाने को तैयार हैं, उम्मीद कभी इस बात की है कि हम उनकी शख्सियतों के सामने सर झुका लेंगे इंशाअल्लाह। और परवरदिगार आलम ने हम लोगों को ऐसा रखा है। अभी कितनी दफा ऐसा होता है, मैं कहीं पे गौर कर रहा होता हूं, पता नहीं कितनी दफा इसका तजुर्बा कर चुका हूं, मुझे देखता हूं कि हम कहीं किसी माशरे के अंदर होते हैं, लोग किसी बात को सुन रहे होते हैं, अचानक कहीं पर बीबी सैयदा सलामुल्लाह अलैहा का तस्करा है। मैं देखता हूं अभी ना हमने कोई मसाइब का जुमला कहा, ना हमने गम की कोई बात कही, लेकिन उन दीदी का नाम सुनते ही लोगों के जहनों के ऊपर कुछ असरात आना शुरू हो जाते हैं। ये उनकी शख्सियत का कमाल है। और अजीजो, जिन इमाम के नाम पर मैं और आप यहाँ बैठे हुए हैं, इस इमाम ने क्या क्या गम नहीं उठाए, हम नहीं पहचान सकते अपने मौला की जात को। हम लोग इतने नाकिस हैं कि हम कतअन अमीर मोमिनीन की जात को समझ भी नहीं पाएंगे, लेकिन जो मुसीबतें मौला अमीर मोमिनीन ने उठाई हैं, उन मुसीबतों की शबाहत को देखते हुए हमें समझ में आता है कि उनकी जात ने क्या कुछ झेला। अगर कोई हमसे पूछे, हमसे कहे मौला अमीर मोमिनीन जो मुसीबतें उठाई वो कौन सी हैं, तो मैं कसम खा के कहूंगा कि जंगे बदर में जाना अमीर मोमिनीन के लिए कोई मुसीबत नहीं थी, जंगे खंदक के अंदर पहलवानों से लड़ना ये अमीर मोमिनीन के लिए कोई मुसीबत नहीं थी, जंगों में जाते थे, शमशीर चलाते थे, पहलवानों से लड़ते थे, ये कोई मुश्किल काम नहीं था, उनके लिए नहीं था, उनके लिए मुसीबत नहीं थी। راتوں کو نکلتے تھے، یتیموں کا ساتھ دیتے تھے، بیواؤں کا ساتھ دیتے تھے. سخت بات تھی لیکن ان کے لیے مصیبت نہیں تھی. اور مولا کتنے رؤوف تھے، کتنے رؤوف تھے. اللہ اکبر. ایک دوپہر کے موقع کے اوپر انتہائی سخت سرگرمی میں مدینے کا ایک بندہ، وہ روایت کہتا ہے مدینے میں اتنی سخت گرمی پڑ رہی تھی کوئی گھر سے باہر نہیں نکل رہا تھا. کہنے لگا میں نے دیکھا کہ میرے مولا انتہائی سخت گرمی میں گلیوں کے اندر چل رہے ہیں. میں پیچھے پیچھے چلنے لگا، انہوں نے آواز دی، مجھے بلا لیا. کہنے لگا میں نے اپنے مولا سے کہا، مولا میں نے سوچا آپ اکیلے چل رہے ہیں، خدا نہ کرے کوئی دشمن کہیں آپ کے اوپر قصد نہ کر دے، آپ گلیوں میں چل کیوں رہے ہیں اس موقع کے اوپر اتنی سخت گرمی کے اندر؟ فرمایا شاید کوئی مصیبت کا مارا ہو تو گلیوں سے کوئی نہیں ملے گا، میں بھی گلیوں میں چلوں تاکہ اگر کوئی مصیبت کا مارا ہو کہیں ایسا نہ ہو اس کی کوئی مدد کو نہ پہنچے، مجھے پائے گا، اپنے درمیان دیکھے گا، مجھے مدد کے لیے پکار لے گا. کبھی کوئی انسان امیر المومنین کے سامنے آیا، اس کو اپنی کوئی مشکل کہنی تھی، حیا کے مارے، شرم کے مارے کہہ نہیں پا رہا تھا. امیر المومنین نے دیکھا کہ یہ آدمی شرم و حیا کے مارے کہہ نہیں پا رہا، تو لوگوں سے کہا تم لوگ دور چلے جاؤ، تم لوگ محفل سے دور چلے جاؤ. جب وہ اکیلا رہ گیا تو اس سے کہا کہ دیکھو مجھے پتا ہے تمہاری کوئی ضرورت ہے، یہ مولا نے ہمیں سکھانے کے لیے کیا، ورنہ علم و لدنی کے مالک تھے وہ. کہا مجھے پتا ہے تمہاری کوئی ضرورت ہے، میں نے ان سب کو دور بھیج دیا ہے، اپنی ضرورت مجھے بیان کرو. وہ آدمی شرم و حیا کے مارے ابھی بھی نہیں کہتا تو مولا امیر المومنین زمین کے اوپر ہاتھ پھیرتے ہیں، زمین کو صاف کرتے ہیں، کہتے ہیں اگر تم سے نہیں کہا جا رہا نا زمین کے اوپر لکھ دو، اپنی مشکل لکھ دو، میں پوری کروں گا. یہ سب ہمیں سکھانے کے لیے، یہ مولا کی رؤوف طبیعت. لیکن عزیزان محترم، میں جو آپ کی خدمت میں عرض کروں گا، ان میں سے کوئی مولا کے لیے مصیبت نہیں تھی، یہ مولا کے لیے مصیبت نہیں تھی. وہ سوکھی روٹی کو زانوں سے توڑ کر کھانے والے تھے، یہ مصیبت نہیں تھی. بی بی ام کلثوم کے گھر پر تھے، بی بی ام کلثوم نے دسترخوان کے اوپر نمک، روٹی اور دودھ رکھا تو ام کلثوم سے کہا کہ بیٹا کیا تم نے کبھی دیکھا تمہارے باپ نے اتنا کھانا ایک ساتھ کھایا ہو، کبھی تم نے دیکھا؟ ایک کھانے کو اٹھاؤ یہاں سے. وہ اس قسم کے تھے لیکن کوئی مشکل نہیں تھی ان کے لیے، ان کے لیے مصیبت کون سی تھی؟ عزیز و شب شہادت امیر المومنین ہے. نہیں معلوم امیر المومنین کے گھرانے پہ اس وقت کیا گزر رہی تھی. کاش ہم لوگ اپنے چشم تصور میں سوچ سکتے ہوتے، نہیں معلوم بی بی زینب ام کلثوم کتنا گریہ کر رہے ہوں. کون سی چیز مصیبت تھی مولا امیر المومنین کے لیے؟ ایک راوی بیان کرتا ہے، کہتے ہیں مولا امیر المومنین ایک جگہ سے گزر رہے تھے، کچھ لوگ زمین کے اوپر بیٹھے ہوئے تھے. امیر المومنین کو بلایا، کہا ابو الحسن آپ ہمارے ساتھ شامل ہو جائیے. مولا تشریف لے آئے. کہا کیا گفتگو ہے؟ کہا مولا ہم ایک دوسرے کے ساتھ گفتگو کر رہے ہیں، انسان کی زندگی میں سختی کسے کہتے ہیں، مصیبت کسے کہتے ہیں. ایک آدمی نے کہا کہ دیکھو بھائی کسی کے سے پیسہ مانگنا پڑ جائے یہ بڑی مصیبت کی بات ہے، تمہارے ہاتھ میں کچھ نہ ہو، تمہیں کوئی مصیبت آ جائے، کسی کے سامنے ہاتھ پھیلانا پڑے یہ بہت مصیبت کی بات ہے. دوسرے نے سنا اور کہا کہ نہیں یہ مصیبت کم ہے، اگر تم کسی دشمن سے لڑنے جاؤ کوئی تمہارا ساتھ نہ دے یہ بہت بڑی مصیبت ہے. جب انہوں نے اپنی اپنی مشکلات بتا دی تو مولا امیر المومنین سے کہا کہ ابو الحسن آپ بتائیے کس چیز کو مشکل کہتے ہیں؟ عزیزو عجیب ہے یہ معاملہ، آج 1400 سال کے بعد آپ ہزاروں کلومیٹر دور مولا امیر المومنین کی یاد میں، ان کی محبت میں یہاں بیٹھے ہوئے ہیں. قابل تصور نہیں تھا یہ 1400 سال پہلے کا، سوچے مولا امیر المومنین کا نام اتنا چھپایا جا رہا تھا، قابل تصور نہیں تھا. معجزہ ہے کہ آپ یہاں پر بیٹھے ہوئے ہیں، معجزہ ہے امیر المومنین کا. مولا امیر المومنین نے ادھر ادھر دیکھا کہ کوئی اجنبی نہ سن رہا ہو، کوئی نااہل نہ سن رہا ہو، اور اس کے بعد لوگوں کو ایک عجیب جواب دیا، کہا کوئی تمہاری زوجہ کو مارے اور تم کچھ نہ کر سکو، یہ مصیبت ہے. فرمایا جنگ مصیبت نہیں ہے، غربت مصیبت نہیں ہے، मैदानों के अंदर शमशीर चलाना मुसीबत नहीं है, गलियों कूचों के अंदर फिरना मुसीबत नहीं है। मुसीबत क्या है? कोई तुम्हारे घर के अंदर घुसा है, कोई तुम्हारी सौजा को तमाशा मारे और तुम कुछ ना कर सको। और अब मैं अपने जुमले से अर्ज करूंगा, कोई तुम्हारी सौजा को मारे जो बिनते रसूल अल्लाह हो, जो हसन हुसैन की माँ हो। और जब कोई तुम्हारी सौजा को मारे, कोई फातिमा जहरा को मारे, तो ज़ैनब और उम्मे कुलसुम बिचारी देख रही हो कि हम पे कौन सा वक्त आया है कि हमारा नाना दीन का मालिक है और हमारे घर के ऊपर हमला हुआ है और हमारा बाप कुछ नहीं कर पा रहा। यह अमीरुल मोमिनीन की मुसीबत थी। अल्लाह अकबर, मौला अमीरुल मोमिनीन ने वो जुमला नहीं कहा जिसके ऊपर फातिमा जहरा ने फरियाद की थी। वो कौन सा लम्हा था? वो जब अली के गले में रस्सी बंधी थी और मदीने की गलियों में घसीटे गए थे। नहीं कहा मुसीबत वो है कि तुम्हारे गले में रस्सी बंधी हो और तुम्हें गलियों के अंदर घसीटा जाए। अपनी मुसीबत का तस्करा नहीं किया, फातिमा जहरा की मुसीबत का तस्करा किया। कहा कोई तुम्हारी सौजा को तमाचा मारे और तुम कुछ ना कर सको। और ये अली की मुसीबत है। अजीज अली की तन्हाई कितनी थी? अरे रात को सहराओं के अंदर जाकर खिताब फरमाया करते थे, कभी बीबी सैयदा की कब्र पर चले जाया करते थे, जाके नुहा पढ़ा करते थे, कह बिनते रसूलल्लाह आप मुझे छोड़कर चले गए। अल्लाह अकबर। अजीजो, चूंकि मसाहिब की शब है, दो जुमले मसाहिब की और इजाफा करूं आपकी खिदमत में। मौला अमीर मुमिनीन को जब जरबत लगी ना, इमाम हसन मुश्तबा ने इमाम का सर अपने जानों के ऊपर रख लिया। इमाम अमीरुल मोमिनीन का सर इमाम मुश्तबा ने अपने जानों के ऊपर रखा। थोड़ी देर के लिए गोया अमीरुल मोमिनीन की आंखें बंद हो गई। अब जो आंख खुली तो अजीब मंजर था। इमाम हसन की आंख से आंसू निकला, अमीरुल मोमिनीन के चेहरे के ऊपर गिरा। अमीरुल मोमिनीन ने आंखें खोली, इमाम हसन को देखा कि बेटा रो रहा है, तो इमाम हसन ने कहा बेटा हसन रो नहीं, तुम मत रो, तुम मेरे हालत पे मत रोना। मेरे साथ तो वो लोग हैं जो मैं बताऊंगा नहीं तुम्हें कि मेरे साथ तो सब कुछ अच्छा है, तुम मत रो मेरा बेटा। एक मौके के ऊपर तो इमाम हसन को चुप करवाया, फिर एक और मौका आया जब इमाम हुसैन रोते हुए अमीरुल मोमिनीन के सामने आए। इमाम हुसैन को रोते देखा ना, तो उनसे भी यही कहा मेरा बेटा हुसैन तुम मत रो। गोया कह रहे हो हुसैन जब तुम रोते हो ना तो फातिमा रोने लगती है, अल्लाह के रसूल रोने लगते हैं, बेटा हुसैन तुम मत रो। तो इमाम हसन को भी कहा कि तुम मत रो, इमाम हुसैन को भी कहा तुम मत रो, लेकिन जब अपने घर के अंदर गए तो बीबी साहब रोना शुरू कर दिया और मैं कुलसूम ने रोना शुरू कर दिया। जब हसन हुसैन को देखा था तो अमीरुल मोमिनीन ने अपना दिल मजबूत किया और कहा हसन मत रो, हुसैन मत रो, लेकिन जब फातिमा की बेटियों को रोता देखा अली का दिल भी भर आया, खुद भी हाय करके रोना शुरू कर दिया। मैं कहूंगा मौला आज आपने ज़ैनब और उम्मे कुलसूम को रोता देखा तो आपका दिल भी भर गया। अरे नहीं हुए आप आशूर के दिन जब यही ज़ैनब तल्ले ज़ैनब भी आगे खड़ी अपने भाई को सिवा होता देख रही। अल्लाह अकबर। साहबे गरीबा का दिन गुजरा, अली बीबी जैनब के सामने आए, बीबी जैनब ने एक ही जुमला कहा, अरे बाबा बड़ी देर कर दी आते आते, मेरा भाई ज़िबा हो गया।
अल्लाह على القوم الظالمين وسيعلم الذين ظلموا أيام انقلب ينقلبون. ما تم حسين.